दूसरे पत्रस एक अध्याय एक देखि पन्द्रह यीशु ख्रीष्ट को दास र प्रेरित शिमोन पत्रस बाट उनीहरूलाई जसले हाम्रा परमेश्वर र मुक्तिदाता यीशु ख्रीष्ट को धार्मिकता द्वारा हामीसित हाम्रै जस्तो बहुमूल्य विश्वास प्राप्त गरेका छन् परमेश्वर र हाम्रा प्रभु यीशु को पहिचानमा अनुग्रह र शान्ति तिमीहरूका निम्ति प्रशस्त होउन् जसरी उहाँको ईश्वरीय शक्तिले हामीलाई जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू उहाँकै पहिचानद्वारा दिएको छ जसले हामीलाई महिमा र सद्गुणद्वारा बोलाउनुभयो जसद्वारा हामीलाई अत्यन्तै ठूला र बहुमूल्य प्रतिज्ञाहरू दिएका छन् यसैले कि यी प्रतिज्ञाहरूद्वारा तिमीहरू यस संसारमा अभिलाषाद्वारा हुने भ्रष्टताबाट उम्केर ईश्वरीय स्वभावका भागीदारहरू हो अनि यही कारणले पनि तिमीहरूले सबै यत्न गरेर आफ्नो विश्वासमाथि सद्गुण सद्गुणमाथि ज्ञान अनि ज्ञानमाथि संयम संयममाथि धीरज धीरजमाथि भक्ति अनि भक्तिमाथि भाइ भाइको माया र भाइ भाइको मायामाथि प्रेम थप किनकि यी कुराहरू तिमीहरूमा छन् र प्रशस्त हुँदै जान्छन् भने यिनीहरूले तिमीहरूलाई हाम्रा प्रभु येशु ख्रीष्टको पहिचानमा बेकममा र निष्फल नहुने तुल्याउँछन् तर जससँग यी कुराहरू छैनन् ऊ अन्धा हो र टाढा देख्न सक्दैन अनि आफ्ना पहिलेका पापहरूबाट ऊ शुद्ध पारिएको छ भन्ने कुरा उसले बिर्सेको छ यसकारण भाइहरू हो आफ्नो बलावट र चुनाव पक्का गर्नलाई बढी प्रयत्न गर किनकि तिमीहरूले यी कुराहरू गर्यो भने तिमीहरूले कहिले ठेस खाने छैनौ किनकि यसरी तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रीष्टको अनन्त राज्यमा प्रशस्त गरी प्रवेश पाउनेछौ यसै कारण म यी कुराहरूको विषयमा तिमीहरूलाई सधैँ सम्झना गराउनका निम्ति लापरवाह गर्ने हुने छैन हुन त तिमीहरू यी कुराहरू जान्दछौ र हालको सत्यतामा स्थिर छौ हो जबसम्म म यस डेरामा रहला तबसम्म तिमीहरूलाई सम्झना गराई गराइकन तिमीहरूलाई उत्तेजित गराउनु म उचित सम्झन्छु किनकि हाम्रा प्रभु येशु ख्रीष्टले मलाई देखाउनु भए अनुसार मेरो डेरा उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु त्यसमाथि मेरो मृत्युपछि तिमीहरूले यी कुराहरू सधैँभरि सम्झनामा राख्न सक भनी म प्रयत्न गर्नेछु पत्रुस भन्नेलाई तपाईँ सबैले सायद चिन्नुहुन्छ भेट्नु त भएको छैन तर विश्वासी हुनुहुन्छ भन्दा एक दिन पक्कै पनि भेट्नुहुन्छ मलाई आशा छ म भेट्नेछु पत्रुसलाई शिमोन पत्रुसलाई जो चाहिँ प्रभुका बाह्र चेला मध्ये एक थिए एउटा माझी गालिलको समुद्रमा जाल हान्दै माछा पक्रने माछा बेच्ने एउटा साधारण अनपढ मान्छे तर प्रभुले उसलाई बोलाउनु भयो के को लागि यहाँ हामी पढ्छौ उहाँको दास हुनको लागि र उहाँको प्रेरित हुनको लागि त्यसैले एक पदमा पत्रुसले आफूलाई यसरी भन्छ म चाहिँ येशु ख्रीष्टको दास हुँ म येशु ख्रीष्टको नोकर म येशु ख्रीष्टको एउटा कमार हुँ म पहिला पापको कमार थिएँ तर म प्रभु येशु ख्रीष्टको दास हुँ उहाँले मलाई किन्नुभयो उहाँले मलाई छुटाउनु भयो पापको दासत्वबाट अब चाहिँ म उहाँको भएको छु उहाँ मेरो मालिक हुनुहुन्छ है म चाहिँ दास उहाँ चाहिँ मालिक मेरो जीवन उहाँको हो अनि म येशु ख्रीष्टको दास मात्र होइन उहाँको चाहिँ प्रेरित पनि हो जसको मतलब उहाँले मलाई पठाउनु भएको उहाँको वचन सिकाउनलाई सुनाउनलाई मलाई सारा जगतमा जाओ हरेक प्राणीलाई सुसमाचार प्रचार गर भनेर मलाई भन्नुभएको छ भनेर पत्रुसले भन्छ म उहाँको प्रेरित हुँ अनि उसले चाहिँ एउटा चिठी लेख्दैछ अनि उसले यो चिठी चाहिँ कसलाई लेख्दैछ भने ऊ जस्तै विश्वास गर्नेहरूलाई लेख्दैछ ऊ जस्तै उसको जस्तै विश्वास भएकाहरूलाई लेख्दैछ त्यसैले पत्रुसको जस्तै तपाईँको विश्वास छ भने यो तपाईँको लागि हो है किनभने उसले भन्छ उनीहरूलाई जसले हाम्रा परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको धार्मिकताद्वारा हामीसित हाम्रै जस्तो बहुमूल्य विश्वास प्राप्त गरेका छन्। हाम्रै जस्तो पत्रुसले गरेको जस्तै विश्वास भएकाहरूलाई यो लेखेको छ। पत्रुसले भन्छ मेरो जस्तै हाम्रो जस्तै विश्वास, अर्थात् त्यही प्रभु येशूमा विश्वास गरेका व्यक्तिहरू, त्यही मरेर बौरी उठ्नुभएका प्रभुलाई चाहिँ आफ्नो मुक्तिदाता भनेर चिनेकाहरू है, हाम्रो जस्तै बहुमूल्य विश्वास। यो विश्वास व्यर्थको विश्वास होइन, यो रित्तो विश्वास होइन, यो चाहिँ बिना कामको विश्वास होइन, यो चाहिँ बहुमूल्य धेरै मूल्य पर्ने भनेको यो चाहिँ अति असल, यो सही कुरा हो। अनि यो चाहिँ परमेश्वरको दृष्टिमा चाहिँ कति मूल्य छ, बहु भनेको धेरै, अनि बहुमूल्य विश्वास है। हामी चाहिँ जब प्रभु येशू ख्रीष्टमा आयो, हामी चाहिँ बहुमूल्य विश्वासमा आएका छौँ, एउटै विश्वास हामी छौँ। त्यसैले हामी एउटै विश्वास भएकाहरूलाई पत्रुसले 2000 वर्ष अगाडि लेखेको पत्र आज पढ्दैछौँ, अनि यो चाहिँ पवित्र आत्माद्वारा उसले लेखेको हुनाले यो जिउँदो छ, यो हाम्रो लागि एकदम लाभदायक छ, हाम्रो हृदयमा काम गर्छ यदि यो वचन हाम्रो हृदयमा छिर्यो भने। अनि उसले चाहिँ चिठीको सुरुमा नै उसले चाहिँ सबैलाई जयमसी भन्छ, तर त्यो बेलामा जयमसी भन्ने चलन थिएन, त्यो बेलामा चाहिँ पत्रुसले चाहिँ यसरी लेखेका छन् दुई पद, परमेश्वर र हाम्रा प्रभु येशूको पहिचानमा अनुग्रह र शान्ति तिमीहरूका निम्ति प्रशस्त हुन्। उनीहरूले चाहिँ अभिवादन गर्दाखेरि चाहिँ तपाईँहरूलाई अनुग्रह होस्, तपाईँहरूलाई शान्ति होस् भनेर चिठी लेख्थे है। अनि पत्रुसले भन्छ यो अनुग्रह र शान्ति चाहिँ परमेश्वरको अनुग्रह र प्रभु येशूबाटको अनुग्रह चाहिँ तपाईँहरूको लागि होस्, कति होस्, प्रशस्त होस् भने। त्यसैले सधैँ नै परमेश्वरबाट हामीलाई अनुग्रह छ, सधैँ जुनसुकै परिस्थितिमा परमेश्वरको अनुग्रह प्रशस्त छ, फेरि शान्ति पनि छ। हाम्रो अनेकौं वरिपरिको अशान्तिको बीचमा, अनेकौं संसारको समस्याहरूको बीचमा, कमजोरीहरूको बीचमा परमेश्वरको अनुग्रह चाहिँ प्रशस्तै छ। अब यो पत्रमा चाहिँ पत्रुसले सुरुमा के लेख्छन् भने परमेश्वरले यस्तो गर्नुभएको छ तपाईँहरूको लागि, हाम्रो लागि परमेश्वरले के गरिदिनु भयो भने तीनवटा कुरा लेख्छ। त्यो तीनवटा कुराहरू चाहिँ यो तीन र चार पदमा हामी पढ्छौँ। परमेश्वरले चाहिँ बोलाउनु भयो, परमेश्वरले त्यो गर्नुभएको है, परमेश्वरले उहाँ कहाँ आउनलाई है, हाम्रो अन्धकारबाट उहाँको उज्यालोमा आउनलाई है, हामी पापको बन्धनबाट उहाँको मुक्तिमा आउनलाई है, अनि हामीलाई चाहिँ मृत्युबाट उहाँको जीवनमा आउनलाई बोलाउनु भयो। त्यो त राम्रो, नराम्रोबाट हामीलाई राम्रोमा बोलाउनु भयो है, परमेश्वरले बोलाउनु भयो, उहाँलाई नबोलाएको भए कहाँ जाने हामी है, परमेश्वरले बोलाउनु भयो, यो त सानो कुरा होइन, परमेश्वरले बोलाउनु भएको हो, कुनै मान्छेले होइन। यदि देशको सबैभन्दा ठुलो मान्छेले हामीलाई बोलायो भने सायद जान्छौँ होला पनि है, होइन मेला भए पनि हामी छोडेर जान्छौँ होला, प्रधानमन्त्रीले बोलायो भने है। अब परमेश्वरले हामीलाई बोलाउनु भयो है, अनि हामीलाई चाहिँ यहाँ बताएको छ महिमामा बोलाउनु भयो, उहाँको महिमा र सद्गुणद्वारा बोलाउनु भयो, उहाँको शक्तिले बोलाउनु भएको, उहाँको अचम्मको सामर्थ्यले हामीलाई बोलाउनु भयो, अनि हाम्रो चाहिँ ठुलो मौका हामीले लियौँ विश्वास गर। यदि तपाईँले विश्वास गर्नुभएको छैन भने आजै गर्नुहोस्, तपाईँलाई पनि बोलाउँदै हुनुहुन्छ है। पहिलो चाहिँ हामीलाई बोलाउनु भयो उहाँको आउनलाई, कति राम्रो। दोस्रो चाहिँ हामीलाई दिनुभयो त्यसपछि हामी आउनेहरूलाई के दिनुभयो हामी पढ्छौँ, हामीलाई सबै कुरा दिनुभयो भने सबै कुरा दिनुभयो हो, यही लेखेको छ है तीन पदमा। जसरी उहाँको ईश्वरीय शक्तिले हामीलाई जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू उहाँकै पहिचानद्वारा दिएको छ, जसले हामीलाई महिमा र सद्गुणद्वारा बोलाउनु भयो र हामीलाई दिनुभयो सबै कुरा दिनुभयो। अनि भन्ने हो भने हामीले चाहिँ एकदमै ठुला कुराहरू पाएका छौँ, यहाँ लेखेको छ सब, यहाँ चाहिँ लेखेको छ हामीलाई जीवन दिनुभयो र हामीलाई जीवन सम्बन्धी सबै कुराहरू दिनुभयो। हामीलाई जीवन मात्र दिएर है छोड्नु भएन, तर हामीलाई भक्तिसँग सम्बन्ध राख्ने पनि सबै कुराहरू दिनुभयो। अनि यो चाहिँ के भनेको भने जब एउटा पापीले प्रभु येशूमा विश्वास गर्छ, उसले पाएको सबै सम्पत्तिको कुरा गर्दैछ है, सबै कुरा दिनुभयो। के दिनुभयो, म चार पाँचवटा एकदम छिटो भन्छ, हामीलाई पापको क्षमा दिनुभयो, हामीलाई नयाँ जन्म दिनुभयो, हामीलाई धार्मिकता दिनुभयो, हामीलाई उहाँले उद्धार र छुटकारा दिनुभयो है, हामीलाई पवित्र आत्मा दिनुभयो यहाँभित्र बस्नलाई, हामीलाई स्वर्गको हक दिनुभयो, परमेश्वर सन्तान हुने हक दिनुभयो है, हामीलाई स्वर्गको नागरिक बनाउनु भयो, उहाँको मण्डलीको अङ्ग बनाउनु भयो, हामीलाई चाहिँ एकैछिनमा जब विश्वास गर्यौँ यी सबै बनाउनु दिनुभयो, बोलाउनु भयो, आउनेलाई चाहिँ दिनुभयो है, जीवन र जीवन सम्बन्धी भक्ति सम्बन्धी चाहिने सबै कुरा दिनुभयो है। अनि त्यसपछि यो पनि लेखेको छ है, अझ अर्को कुरा पनि दिनुभयो, एक चाहिँ हामीले अहिले पाइसकेको कुराहरू हामीले होइन दिनुभयो, तर अझ पछि आउने कुराहरू पछि पाउने कुराहरूको लागि चाहिँ प्रतिज्ञा दिनुभयो, मुखको बोली दिनुभयो, उहाँले हामीलाई प्रतिज्ञा गर्नु यो दिन्छु भनेर। अनि त्यो कुरा चाहिँ चार पदमा ल्याएको छ, जसद्वारा हामीलाई अत्यन्तै ठूला र बहुमूल्य प्रतिज्ञाहरू दिएका छन्। त्यसैले परमेश्वरले हामीलाई बोलाउनु भयो, हामीलाई दिनुभयो र साथै अझ दिनुभयो भनेर छ, त्यो चाहिँ अझ पछि दिने कुराहरूको बारेमा हामीलाई चाहिँ प्रतिज्ञा दिनुभयो। त्यसो भने तपाईँलाई चाहिँ कसैले चाहिँ आएर चाहिँ ल तपाईँलाई चाहिँ एकदम मिठो कुरा खानुहोस् भन्नु, अनि तपाईँलाई यो खाइसकेपछि अझ दिन्छु भने जस्तो कि होइन, त्यसैले यो खाँदै गर्नुहोस् अनि तपाईँ चाहिँ भान्सामा गएर अर्को चिज पनि ल्याइदिएछ, अनि परमेश्वरले हामीलाई थुप्रो दिएर पनि अझ म दिन्छु भनेर चाहिँ प्रतिज्ञा गर्नुभएको छ। प्रतिज्ञा भनेको चाहिँ हामीले पाउनु बाँकी छ, अनि यो कस्तो प्रतिज्ञा भने अत्यन्तै ठूलो प्रतिज्ञा भनेछ, सानोतिनो होइन, मैले अघि भने जस्तो है, अनि बहुमूल्य प्रतिज्ञाहरू, अति अनमोल प्रतिज्ञा, अनि यो प्रतिज्ञाहरू पाएकोले हामीले चाहिँ यसमा ध्यान दियो भने हामीलाई ठूलो फाइदा हुन्छ यही संसारमा भनेर छ, स्वर्ग नपुग्दै त्यो नपाउँदै पनि यही संसारमा यो प्रतिज्ञाहरूलाई ध्यान दियो भने चाहिँ हामी उम्कन्छौँ भनेर छ, केबाट यही संसारमा हुने नराम्रो कुराहरूबाट उम्किन्छ, भ्रष्टताबाट उम्किन्छ, भ्रष्ट भनेको कुहिएको खत्तम भएको त्यो त्यसबाट उम्किन्छौँ यो आत्मिक नैतिक क्षेत्रमा, र त्यसको सट्टामा यही संसारमा हुँदै नै हामी चाहिँ ईश्वरीय स्वभाव अर्थात परमेश्वरको जस्तै मन भएकाहरू हुन सक्छौँ, त्यो प्रतिज्ञाहरूमा ध्यान दियो भने। त्यसैले चाहिँ बाइबल हामी किन्नु पर्छ भने एक चाहिँ उहाँले दिनुभएको प्रतिज्ञाहरूमा ध्यान दिनलाई, र त्यसैले तीनवटा प्रतिज्ञाहरू यहाँ लेखिएको छन् जुन प्रतिज्ञाहरू हामी पढ्नेछौँ है, अनि त्यो प्रतिज्ञाहरू चाहिँ यस प्रकारले छ, पहिला चाहिँ के भने यो प्रतिज्ञाहरू चाहिँ केही आज्ञासँग सम्बन्धित छ, त्यसैले यो म पहिला बताउँछु, प्रतिज्ञा चाहिँ दुई खालको हुन्छ, एउटा चाहिँ शर्त ही भएको प्रतिज्ञा, अर्को चाहिँ शर्त नै नभएको प्रतिज्ञा। अब पहिला चाहिँ म शर्त नभएको प्रतिज्ञा भने कस्तो हो म बताउँछु है, शर्त नभएको प्रतिज्ञा भनेको चाहिँ म गर्छु भनेर परमेश्वरले भनेपछि उहाँले जसरी पनि गर्नुहुन्छ, त्यो मान्छेले विश्वास गरे पनि नगरे पनि परमेश्वरले गर्नुहुन्छ, म गर्छु भनेपछि त्यो चाहिँ शर्त नै छैन, त्यस्तो प्रतिज्ञा चाहिँ वास्तवमा मान्छेको जिम्मेवारी त विश्वास गर्नु हो है, तर त्यस्तो प्रतिज्ञाहरू परमेश्वरले बाइबलमा दिनुभएको छ, जस्तो कि है अब्राहमलाई दिनुभएको प्रतिज्ञामा चाहिँ कुनै पनि शर्त थिएन है, म तिमीलाई एउटा ठूलो जाति बनाउनेछु, एउटा भूमि दिनेछु, तिम्रो नाम प्रसिद्ध गराउनेछु, अनि तिमीबाट नै सारा संसारलाई आशिष दिने एकजना आउनुहुन्छ, मेरो पुत्र पठाउनेछु, त्यो प्रतिज्ञा चाहिँ है मान्छेले विश्वास गरोस् नगरोस् उहाँले चाहिँ पठाउनुहुन्छ, म गर्छु भन्नुभयो, शर्तहीन प्रतिज्ञा है, त्यो चाहिँ एक खालको, तर यहाँ अर्को खालको प्रतिज्ञा पनि छ, त्यो चाहिँ शर्त पूर्ण प्रतिज्ञा भनेको मतलब चाहिँ जस्तै कालेब भाइलाई मैले कालेब भाइ तपाईँले यो पानी सबै खानुभयो भने म तपाईँलाई चाहिँ अझ अर्को चिज पनि दिन्छु, यसको मतलब अर्को चिज पाउन चाहिँ यो खानुपर्छ है, यो चाहिँ शर्त पूर्ण प्रतिज्ञा, यो खाएन भने त्यो अर्को चिज पाउँदैन। अब त्यसैले शर्त पूर्ण प्रतिज्ञाहरू पनि छन् बाइबलमा, अनि यहाँ हामीले पढ्न लागेको चाहिँ शर्त भएको प्रतिज्ञा, अर्थात् हामीले केही गर्यो भने चाहिँ हामीले केही पाउनेछौँ, विश्वासीले केही गर्नुपर्छ अनि परमेश्वरले उसलाई केही दिनुहुन्छ, जस्तो कि एउटा मुक्ति नपाएको व्यक्तिलाई पनि परमेश्वरले त प्रतिज्ञा दिनुहुन्छ नि, जस्तो कि जो मौका आउँछ उसलाई म कुनै रीतिले अफाल्ने छैन, अथवा अर्को ठाउँ भनेछ जसले ममाथि विश्वास गर्छ उसँग अनन्त जीवन हुन्छ, यो चाहिँ शर्त पूर्ण प्रतिज्ञा हो है, जस्तो कि तपाईँले यो वचन सुनेर जसले ममाथि विश्वास गर्छ ए प्रभु येशूमा मैले विश्वास गर्यो भने उसँग अनन्त जीवन छ, ए मैले अनन्त जीवन पाउँछु, यसको मतलब अनन्त जीवन पाउन चाहिँ विश्वास गर्नुपर्छ। अब उसले विश्वास गरेन भने उसले अनन्त जीवन पाउँछ त? पाउँदैन, किनभने त्यो शर्तपूर्ण प्रतिज्ञा हो है। त्यस्तै गरी विश्वासीहरूलाई पनि कैयौं त्यस्ता शर्तपूर्ण प्रतिज्ञाहरू दिएको छ जुन चाहिँ अब यहाँ हेर्न लागेछ। अब म तपाईँलाई चाहिँ पहिला विश्वासीले के गर्नुपर्छ बताउँछु, अनि त्यसपछि परमेश्वरले चाहिँ उसको लागि पूरा गरिदिनुहुने कुराहरू के हुन् है। त्यसैले म छोटकरी यहाँ पहिला विश्वासीको जिम्मेवारी बताउँछु, अनि तीनटा छ है, तीन तरिकाले बताएको छ भनौँ न। सबभन्दा पहिला चाहिँ हामी यहाँ पाँच पदमा पढ्छौ, अनि यही कारणले पनि तिमीहरूले सबै यत्न गरेर, एकदम प्रयत्न, यत्न भनेको चाहिँ एकदम परिश्रम गर्नु, एकदम बल लगाउनु, पसिना काट्नु भनेको छ। तर खालि यो शरीरको होइन, यो चाहिँ आत्मिक कुरा, यो हाम्रो भित्र मनको कुरा गर्दैछ, यो हाम्रो विश्वासको, सोचाइको, इच्छाको, भावनाको कुरा गर्दैछ होइन। अनि यहाँ भन्दैछ यही कारणले पनि तिमीहरूले सबै यत्न गर्नुपर्छ है। अनि अनि के गर्नुपर्छ यहाँ पढ्यो भने चाहिँ एउटा चाहिँ यस्तो एउटा अङ्ग्रेजीमा पिरामिड भन्छ है, अनि पिरामिड बनाउनु पर्छ भने, पिरामिड भनेको कस्तो हो नि, यो चाहिँ तलतिर चाहिँ चौडा छ अनि चार कुना छ है, अनि त्यो माथि 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 बन्दै बन्दै लगेको एउटा घर जस्तो है, अनि इट्टा थप्दै 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 जाँदा चाहिँ यो चाहिँ साँगुरोबाट सानो 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 हुँदै आखिरमा चाहिँ टुप्पा हुन्छ होइन। अब स्तूपा जुन हुन्छ, स्तूपा चाहिँ गोलो हुन्छ यस्तो प्रकारको, पिरामिड भनेको चाहिँ यस्तो हुन्छ, चार चारतिर त्यो चाहिँ तीन कोण निस्केको हुन्छ, त्रिकोण निस्केको हुन्छ होइन। अब सबभन्दा तल चाहिँ यो हामीले हेर्न लागेको पिरामिड है भवन, यो यस्तो बनाऊ भने जस्तो छ कि हामीलाई आज्ञामा चाहिँ, अनि जग चाहिँ अब प्रभु येशु नै हो, तर जगमाथि हाम्रो विश्वास राख्नु पर्यो सबभन्दा पहिला। त्यसो सबभन्दा मुनि चाहिँ बलियो साथ है, गहिरो साथ हुनुपर्ने चाहिँ हाम्रो विश्वास हो। अनि विश्वासमाथि चाहिँ अब एउटा कुरा थप भने छ है, अनि त्यो माथि फेरि अर्को कुरा थप अरे, अनि अर्को कुरा थप, अनि थप्दै 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 लैछ, अनि यो चाहिँ आठवटा त आठ तले रहेछ यो भवन चाहिँ। त्यसैले यो आठ तले भवनलाई हेरौँ न त है, सबभन्दा मुनि चाहिँ विश्वास, अनि यो विश्वासमाथि के थप, यहाँ लेखेको छ पाँच पदमा, यत्न गरेर आफ्नो विश्वासमाथि सद्गुण थप भनेछ। अर्थात विश्वास त गर्यौं प्रभु येशूमाथि, अब चाहिँ अर्को कुरा पनि चाहियो भनेछ, मुक्ति पाउनलाई होइन, यो त विश्वासद्वारा मुक्ति पाइसक्यो, तर अब चाहिँ तिम्रो मनको कुरा गर्दैछ, हाम्रो स्वभाव, चरित्र, हाम्रो भित्री सोचाइ, भावना, इच्छा कस्तो होस् भने सद्गुणले भरिएको हो। सद्गुण भनेको चाहिँ एउटा एकदमै विशिष्ट, एकदमै असल गुण भएको, सद्गुण है, श्रेष्ठ भनेको सर्वोच्च, एकदम राम्रो, विश्वासमाथि एउटा असल गुण थप भनेपछि एउटा विश्वासी हो भन्ने चिनिने त्यहाँ केही हुनु पर्यो भन्दैछ। विश्वास त विश्वास गरे भन्दैछ, त विश्वासी हो भन्ने केही होस् न, त्यहाँ सद्गुण भन्दैछ, त्यहाँ ऊ फरक छ है, सद्गुण। अनि तेस्रोमा चाहिँ त्यहाँ भनेछ विश्वास, सद्गुण, अनि त्यसमाथि ज्ञान थप, ज्ञान। हामी चाहिँ अज्ञानी रहनु हुँदैन, पहिला पो अज्ञानी थिएँ म, केही पनि थाहा थिएन है परमेश्वरको सत्यताहरू है, पुरा अन्धकारमा थिएँ है, तपाईँ पनि हुनुहुन्थ्यो। अब चाहिँ हामीले जानेको चाहना छ, हामीले बुझेको चाहना छ, आत्मिक कुराहरू, स्वर्गीय कुराहरू, बाइबल कुराहरू, परमेश्वरको कुराहरू, जीवन सम्बन्धी कुराहरू, कसरी जिउने सम्बन्धीमा है, अनि परमेश्वरले भन्नुभएको कुराहरू, भविष्यको कुराहरू पनि, अनि उहाँले आफ्नो यत्रो वचन दिनुभएको छ। त्यसैले त हामीलाई धेरै चोरी भनेछ, अबदेखि उसो बच्चा अथवा बालक नरह भनेछ, पढ्नुभएको छ त्यो, बालकहरूलाई चाहिँ सजिलो साथ के गर्न सक्छ, मान्छे आएर चाहिँ लुकी छिपी उसलाई चाहिँ धोका दिन सक्छ, उसलाई चाहिँ भ्रममा पार्न सक्छ, अनि ऊ चाहिँ यता र उता हावाले हुरीले हुर्याइए जस्तो ऊ जान सक्छ, ऊ चाहिँ शङ्कामा डुब्न सक्छ। त्यस्तो नहुन, जान्ने व्यक्ति शङ्कामा डुब्दैन, उसलाई जसलाई परमेश्वरको वचन थाहा छ उसलाई अलमल हुँदैन है। त्यसैले विश्वासमाथि सद्गुण, सद्गुणमाथि ज्ञान थप है। त्यसैले हामी बाइबल तालिम पनि गर्दैछौँ, त्यति मात्र होइन हरेक हप्ता नै हामी कम्तीमा एकचोटि चाहिँ जित्नुपर्छ। परमेश्वरको वचनबाट हाम्रो ज्ञान चाहिँ थप्दै जाने, अनि यो चाहिँ एकदम यत्न गर भनेर, एकदम प्रयत्न गर। जसरी तपाईँहरू मलाई लाग्छ अहिले एकदमै आफ्नो बारीहरूमा प्रयत्न गर्दै हुनुहुन्छ नि, अब त्यही सोच्नुहोस् होइन, म चाहिँ मेरो आत्मिक बारीमा चाहिँ कतिको प्रयत्न गर्दैछु, मेरो आत्मिक बारीमा चाहिँ कतिको फल फलाउने होइन त। त्यसैले विश्वासमाथि सद्गुण थप, सद्गुणमाथि ज्ञान थप, अनि ज्ञानमाथि संयम थप। संयम भनेको चाहिँ आफूलाई नियन्त्रणमा राख्न सक्नु, आफूलाई चाहिँ बसमा राख्न सक्नु, आफूलाई चाहिँ लगाम लगाउन सक्नु है, आफ्नो मुखलाई लगाम लगाउन सक्ने है, आफ्नो आँखालाई लगाम लगाउन सक्ने, आफ्नो कानलाई लगाम लगाउन सक्ने, आफ्नो हातलाई लगाम लगाउन सक्ने होइन, अब आफ्नो खुट्टालाई, आफ्नो मनलाई है, आफ्नो भावनालाई, इच्छालाई एकदम ठिक कन्ट्रोलमा राखेर जुन स्पिडमा जानुपर्छ त्यति स्पिडमा जान सक्ने है, आवश्यक पर्दा ठ्याप्पै ब्रेक लाउन सक्ने, त्यो चाहिँ असम्यम भनेको हो। अनि यो चाहिँ अब त्यो एकैचोटि हुँदैन त्यो है, त्यसैले विश्वासबाट सुरु हुन्छ, अनि सद्गुण, अनि ज्ञान, अनि संयम, अनि संयममाथि अझ पनि थप्ने धीरज रे, धीरज अथवा धैर्य भनेको चाहिँ समस्याहरूमा पनि नहल्लिने, त्यो भनेको धीरज भनेको विभिन्न परीक्षा दुःख, हामीलाई रोग बिमार आउला, हाम्रो आर्थिक समस्याहरू आउला, नोक्सानी होला, कोही हाम्रो मृत्यु होला प्रियजनको, तैपनि हामी नढल्ने, स्थिर भनेको ठेक्न सक्ने ठुलै भारी पनि अब उसले बोक्न सक्ने धैर्य भनेको छ। अनि त्यसैले यो त माथितिर हुने रहेछ, एकैचोटि एकजना व्यक्तिले विश्वास गर्न सक्छ, धीरज गर भनेर चाहिँ ऊ धीरज हुन सक्दैन विचार है, उनलाई चाहिँ विश्वासको जाँच हुनुपर्छ, अनि विश्वासको जाँचले धीरज उत्पन्न गर्छ भन्ने जानेर हामी सबै प्रकारको सङ्कष्टहरूमा आनन्द गर भन्नुभएको छ, यसरी सिकिन्छ। त्यसैले धीरज माथि अझ थप्ने, यो त अलि अल्गै रहेछ, यो हामीले जुन पिरामिड भन्दैछौँ यो चाहिँ कति तल्लामा पुग्यो, हामी चार तल्लामा पुग्यौँ कि पाँच तल्लामा पुगेछौँ, अब छैटौँ तल्लामा चाहिँ के रहेछ भने धीरजमाथि भक्ति थप, अनि भक्ति भनेको चाहिँ परमेश्वरलाई उपासना गर्ने भनेको, भक्ति भनेको राम्रो उपासना भन्ने शब्दबाट आउँछ ग्रिकमा, भक्ति भनेको चाहिँ परमेश्वरलाई आदर गर्ने, गर्न सिकौँ परमेश्वरलाई हाम्रो जीवन हरेक कुरामा है, आदर गर्न, हामीले कुनै पनि निर्णय गर्दा उहाँलाई आदर गर्ने खालको निर्णय गर्ने, कुनै खालको व्यवहार कसैसित गर्नु पर्यो उहाँलाई आदर हुन्छ कि हुँदैन यसरी गर्दाखेरि, यो सिक्ने, अनि आदर गर्ने खालको आदत है, अनि प्रभुले प्रति गर्ने जसले मलाई आदर गर्छ उसलाई म आदर गर्नेछु, त्यसरी यो भक्ति भनेको चाहिँ राम्रो उपासना भनेको होइन, आराधना भनेको जहिले पनि हामी चाहिँ आराधना गरिरहने, प्रभुलाई धन्यवाद दिइरहने, हामी हरेक कुरामा प्रभुलाई भक्ति गर्ने, भक्तिमाथि पनि थप भन्ने छ। अब चाहिँ हामी कहाँ पुग्यौँ, सात तलामा पुग्यौँ, सात तले दरबार, ल सात तलामा चाहिँ के रहेछ है, भक्तिमाथि चाहिँ भाइ भाइको माया थप रे, ओहो अब चाहिँ विश्वासी विश्वासी बीचको एकदमै राम्रो सम्बन्धको कुरा गर्दैछ, भाइ भाइको माया भनेपछि यो त त्यतिकै आउँदैन रहेछ है, तर विश्वास चाहिँ हुनुपर्छ सुरुमा, विश्वास छैन भने यो माया पनि आउँदैन, विश्वासबाट सद्गुण, ज्ञान, संयम, धीरज, भक्ति अनि भाइ भाइको माया भनेपछि यो त यस्तरी देखिन्छ है, जब एउटा विश्वासी प्रभुमा बढ्दै, विश्वासमा बढ्दै, उसले प्रयत्न गर्दै जाँदैछ, उसले थप्दैछ, इट्टा थप्दै 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 गइरहेछ है, अब चाहिँ भाइ भाइको माया, अब भाइ भाइको माया पछि के थप्ने होला, अझ पनि एउटा चुच्चुरोमा सबभन्दा माथि चाहिँ एउटा छ, अब त्यो चाहिँ त्यसको गजुर हो, त्यसको चाहिँ सबभन्दा चुच्चो है, त्यो चाहिँ के हो, भाइ भाइको माया माथि चाहिँ प्रेम थप, सबभन्दा माथि त त्यो पो रहेछ प्रेम थप। त्यसैले एउटा विश्वासी जो साँच्चै नै प्रभुमा यसरी प्रतिज्ञाहरूमा भरोसा गर्दै प्रभुलाई हेर्दै उसको भाग गर्दैछ है, उसको जीवनमा हुने सबभन्दा ठूलो कुरा चाहिँ प्रेम हो, बाइबलमा धेरैचोटि लेखेको छ, सबभन्दा बढी प्रेम गर अनि सबभन्दा ठूलो प्रेम हो भनेछ, अनि प्रेम चाहिँ के हो, प्रेम चाहिँ भनेको चाहिँ स्वार्थ चाहिँ होइन, ठ्याक्कै उल्टो, प्रेम चाहिँ ठ्याक्कै स्वार्थ स्वार्थी हुनुको, अनि आफ्नै कुरा मात्र सोच्नु, अनि आफैलाई मात्र हेर्नु, अनि आफ्नै मात्र विचार गर्नु, अनि खालि त्यो सोच्नुको ठ्याक्कै उल्टो भयो चाहिँ कि, अनि त्यसैले परमेश्वर चाहिँ त्यस्तो हुनुहुन्न, परमेश्वर चाहिँ हामीलाई यस्तो प्रेम गर्नुभयो, हामी हाम्रो निम्ति आफैलाई दिनुभयो, उहाँले आफ्नो प्राण दिनुभयो, त्यसैले यो कुराहरू हामी चाहन्छौँ है, यो आज्ञा हो है, यो चाहिँ सबै यत्न गरेर चाहिँ थप भनेछ, है विश्वासमाथि सद्गुण सद्गुणमाथि ज्ञान ज्ञानमाथि संयम संयममाथि धीरज धीरजमाथि भक्ति भक्तिमाथि भाइ भाइको माया र भाइ भाइको मायामाथि प्रेम थप है। त्यसैले यदि यो गर्यो भने अनि यो एउटा आज्ञा हो है अनि यसो गर्न एकदम बढी प्रयत्न गरे अरे दश पदमा यसरी भनेको छ हेर्नुहोस् त यसकारण भाइहरू आफ्नो बोलावट र चुनाव पक्का गर्नलाई बढी प्रयत्न गर यो चाहिँ एकदम प्रयत्न गर भन्दैछ साँच्चै नै तिमी विश्वासी हो भन्ने देखाउनलाई तिमी बढी प्रयत्न गर है आफ्नो साँचो विश्वासी हो भन्ने कुराको एकदम स्पष्ट प्रमाण देऊ भन्दैछ। अब यदि यो यसरी विश्वासीले गर्यो भने विश्वासीको भावले यदि त्यो गर्यो भने अनि हामीलाई याद छ त्यो यो सब जुन कुराहरू थप्दै थप्दै जाने काममा चाहिँ हामीसँग पवित्र आत्मा हुनुहुन्छ जसद्वारा हामी यी कुराहरू गर्छौँ है पवित्र आत्मासँग सहकार्य गर्दै हामी विश्वासमाथि सद्गुण सद्गुणमाथि ज्ञान ज्ञानमाथि संयम इत्यादि थप्दै जाने किनभने यो त पवित्र आत्माको फल हो है अनि यदि यो गर्यो भने चाहिँ के हुन्छ प्रतिज्ञा तिनवटा छ मैले भनेको थिएँ अब म पढ्दिन लगाइरहेछु पहिलो प्रतिज्ञा चाहिँ के छ भने ऊ चाहिँ काम लाग्दो र फल लाग्दो हुन्छ पहिलो प्रतिज्ञा तपाईँलाई सम्झिन शैललाई त्यसरी भन्छु ऊ चाहिँ काम लाग्दो हुन्छ परमेश्वरको लागि अरू मानिसहरूको लागि पनि काम लाग्दो र फल लाग्दो पनि हुन्छ ऊ चाहिँ एउटा फलले लटरमा भएको एउटा बिरुवा जस्तो हुन्छ काम लाग्दो र फल लाग्दो त्यो चाहिँ कहाँ भने चाहिँ आठ पदमा किनकि यी कुराहरू तिमीहरूमा छन् र प्रशस्त हुँदै जान्छन् भने यिनीहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको पहिचानमा बेकाममा र निष्फल नहुने तुल्याउँछ बेकामको बनाउँदैन तर काम लाग्दो बनाउँछ निष्फल बनाउँदैन तर फल लाग्दो बनाउँछ है त्यसैले एउटा विश्वासीलाई प्रतिज्ञा के दिएको छ भने यही जीवनमा पनि ऊ एकदम काम लाग्दो हुन्छ यही जीवनमा यो मरिजाने शरीरमा हामी छौँ थोरै दिनलाई छौँ समयलाई खेर जान नदेऊ अनि हामीलाई भनेको छ हामी काम लाग्दो हुन सक्छौँ प्रभुको साँच्चै नै रहिरहने एउटा काम हामीबाट पूरा गर्न सक्नुहुन्छ जस्तो पत्रुसबाट गर्नुभयो अनि तपाईँले मबाट पनि गर्न सक्नुहुन्छ काम लाग्दो र फल लाग्दो हामीले युहन्ना पन्ध्रमा पहिला पनि अध्ययन गरेछौँ अनि भजनमा पनि गाउँछ होइन धेरै नै फल ल्यायो भने पिताको महिमा हुन्छ त्यो बाइबलमा लेखेको कुरा हो जब हामी प्रभु येशूमा रहेर फलदायी हुन्छौँ तब त्यो चाहिँ परमेश्वरलाई महिमा दिने कुरा त्यसैले पहिलो कुरा चाहिँ प्रतिज्ञा के छ भने काम लाग्दो र फल लाग्दो हुन्छ त्यसैले प्रश्न तपाईँ काम लाग्दो र फल लाग्दो हुन चाहनुहुन्छ है क्रिस्चियन जीवनमा कि सुन्दै हुनुहुन्छ काम लाग्दो र फल लाग्दो हामी काम नलाग्ने थियौँ वास्तवमा परमेश्वरको दृष्टिमा हेर्ने भने है संसारको लागि काम लाग्दो थियो होला अलिअलि है तर परमेश्वरको लागि त काम नलाग्ने थियो हामी पहिला किन हामी मरेका थियौँ एकदम हाम्रो मरेका कामहरूले उहाँलाई कुनै पनि महिमा दिँदैन थियो हाम्रो विवेक अशुद्ध थियो हामीले उहाँलाई के सेवा गर्ने त्यसैले हामी काम नलाग्दथ्यौँ पत्रुस पनि काम नलाग्दथ्यो तर पत्रुसलाई के भन्ने पत्रुस तिमी चाहिँ अहिले माछा मार्ने मान्छे भइरहेछ तर तिमीलाई चाहिँ म मानिसको मछुवा बनाउँछु तिमीले चाहिँ आफ्नो जाल फ्याँकेर माछा अहिले समातिरहेछौ भने पछि चाहिँ तिम्रो अर्कै खालको जाल फ्याँकेर चाहिँ थुप्रै मानिसलाई परमेश्वरको राज्यमा ल्याउने मान्छे हुनेछ काम लाग्दो त्यसैले काम लाग्दो र फल लाग्दो होइन दोस्रो कुरा प्रतिज्ञा छ दश पदमा हेर्नुहोस् त यसकारण भाइहरू आफ्नो बोलावट र चुनाव पक्का गर्नलाई बढी प्रयत्न गर यो हाम्रो भाग हो बढी प्रयत्न गर है विश्वासमा थप्दै थप्दै जान किनकि तिमीहरूले यी कुराहरू गर्यो भने फेरि हेर्नुहोस् यो चाहिँ शर्तपूर्ण प्रतिज्ञा हो यी कुराहरू गर्यो भने यो थप्दै 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 लग्यो भने होइन त मेरो विश्वास छ ऊ हेर्नुहोस् होइन अनि विश्वास त रहेछ त्यहाँ होइन तर अनि खै त घाँस उम्रिन थाल्यो नि भाइ के भएको होला मेरो विश्वास छ नि त है ठुलो विश्वास हो त है ठुलो विश्वास उसको जगमा त अनि त्यसपछि यहाँ त के हो यहाँ त फल पर्न थाल्यो नि होइन अब कस्तो भने घरको जग कुनै कुनै देख्नु भएको छ है मैले ठाउँ ठाउँ बेला बेला याद गरेको छु विशेष काठमाडौँतिर आजकल पहिला पहिला ठुलो जग हुन्थ्यो त्यहाँ होइन तर त्यहाँ घाँस उम्रिरहेको अनि हामी त्यहाँ खेल्न जान्थ्यौँ होइन मेरो साथीसँग अहिले अनि त्यहाँ चढेर हामी खेल्थ्यौँ होइन खेकोलाई बनायो होला कुनै थाहा छैन पछि पो थाहा भयो त्यो त जग रहेछ अनि त्यसमा किन घर नबनाएको है जग त बनायो राम्रो जग बनाएछु नि भनेर उसले घमण्ड गर्छ होला तर घर खै नि है त्यस्तै विश्वास मेरो छ तर खै नि तिम्रो सद्गुण र ज्ञान र संयम र भक्ति धीरज भाइ भाइको माया प्रेम खै भन्दैछ त्यसैले ती छन् भने यी कुराहरू गर्यो भने अब प्रतिज्ञा आउँछ ती छन् भने तिमीहरूले कहिले ठेस खाने छैन यो प्रतिज्ञा हेर्नुहोस् अनि मैले चाहिँ मेरो प्रतिज्ञाहरूमा बाइबलमा चाहिँ मैले हरियो रङ लगाउने गर्छु त्यसैले यहाँ तिनवटा छ्याप ठ्याक्कै देखिन्छ तिनवटा हरियो भेकम्मा र निष्फल नहुने तुल्याउँछन् र त्यसपछि कहिले ठेस खाने छैन यो प्रतिज्ञा ठेस खानु भने चाहिँ अल्झिनु अड्किनु बाधाउनु अगाडि जानै नसक्नु होइन एकदम लङ्गडो भएर चाहिँ अब खतम हुनु ठेस खानु एउटा लडाईँमा सिपाही छ तर उसको खुट्टामा गोली लाएछ भने अब ऊ लडाईँ लड्न सक्दैन ठेस खायो है अथवा एउटा कामदार छ है तर उसको चाहिँ अब हातै बाँच्यो भने अब उसले चाहिँ त्यो काम गर्न सक्दैन अब एउटा विश्वासी पनि त्यस्तो हुन सक्छ है काम नलाग्ने ऊ चाहिँ ठेस खाएर चाहिँ अल्झिएर कुन कुरामा कुन घटनामा कुन दुःखमा कुन परीक्षामा कुन समस्यामा होइन कुन परिस्थितिमा है तर अघि हामीले गएको थियौँ म कुनै परिस्थितिमा पनि निराश हुन्न भनेर गएँ 24 नम्बरमा होइन अनुभव प्रशस्त छ त्यसैले हामी कहिले ठेस नखाने खालको विश्वासी हुन सक्छ कहिले विश्वासी ठेस खाएर बढ्दै बढ्दैन जगको जगमै रहन्छन् अथवा एक तला पुऱ्याएर एक तलामै उनीहरूले छोड्छन् त्यसपछि एक तला पनि ढल्न थाल्छन् है त्यसैले गर्दा चाहिँ नि प्रतिज्ञा के छ भने कहिले ठेस नखाने खालको विश्वासी हुन चाहिँ वृद्धि भइरहनुपर्छ आत्मिक रूपमा बढिरहनुपर्छ त्यसैले बढी प्रयत्न गर सबै यत्न गरेर यसमा त्यो थप त्यसमा त्यो थप त्यसमा त्यो थप थपको 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 थपै गर है अनि त्यो गर्यो भने चाहिँ तिमीहरू कहिले ठेस खाने छन् यो त राम्रो प्रतिज्ञा है अनि तेस्रो प्रतिज्ञा के छ त्यो चाहिँ 11 पदमा छ किनकि यसरी भनेर यो गरेर तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा प्रशस्त गरी प्रवेश पाउनेछौ भने परमेश्वरको राज्यमा प्रवेश पाउनेछ भने होइन त्यो त विश्वास गरेर मैले पाउने भइसकेँ नि त्यो सही कुरा एउटा विश्वासी परमेश्वरको राज्यमा प्रवेश पाउनेछ तर यो पदमा त्यो भनेको छैन यो पदमा चाहिँ त्योभन्दा बढी भनेको छ कसैले पत्ता लगाइदिनुहोस् त यो पदमा के बढी भनेको छ त्यहाँ यहाँ चाहिँ स्वर्ग पुग्नेछौ मात्र भनेको छ भनेको छैन स्वर्ग पुग्नेछ तर कसरी पुग्नेछौ पनि भनेको छ त्यो चाहिँ थप्दै थप्दै जाने विश्वासीलाई भनेको छ जो बढी प्रयत्न गर्ने विश्वासीलाई भनेको छ कि उसले चाहिँ प्रवेश पाउनेछौ तर के गरी प्रवेश पाउनेछ प्रशस्त गरी प्रवेश पाउनेछ अरे ऊ चाहिँ पस्न मात्र पाउने छैन एकदम पस्न पाउनेछ अरे भनेको छ ऊ चाहिँ प्रवेश पाउने मात्र होइन उसले प्रशस्त गरी अर्थात् उसलाई चाहिँ त्यहाँ स्याबासी दिइनेछ भनेको उसले इनाम पाउनेछ भने स्वर्ग मात्र पुग्दैन उसले चाहिँ त्यहाँ चाहिँ स्याबासी इनामै पाउनेछ अब तपाईँ कस्तो विश्वासी हुन चाहनुहुन्छ है विश्वास गरेर त स्वर्ग हामी पुग्छौँ नै प्रभु येशूले हामीलाई कहिले छोड्नु हुने छैन कहिले त्याग्नु हुने छैन हामी नष्ट हुने छैनौ यो सिप्पैमा हो तर विश्वास गरेर हामी चाहिँ असल चेला भएकोले उहाँलाई दिलो ज्यानले पछ्याएकोले हामीले अस्ति अध्ययन गरेको कालेबले जस्तै विश्वास गरेकोले होइन पुरै हृदयले पछ्याएकोले उसलाई चाहिँ मुक्ति मात्र होइन उसलाई चाहिँ इनाम पनि दिनुहुन्छ यो बेग्लै कुरा त्यसैले यहाँ लेख्छ तिमीहरूले यसरी हाम्रो प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा प्रवेश पाउनेछौ मात्र होइन तर प्रशस्त गरी है प्रशस्त गरी त्यसैले यो तिनवटा प्रतिज्ञाहरू चाहिँ एकचोटि म पछि दोहोऱ्याउनुहोस् है तर म चाहिँ तपाईँलाई सम्झिन सजिलो होस् भनेर चाहिँ यसरी भन्छु पहिलो चाहिँ के भने यदि हामीलाई यहाँ दिएको अर्थी अनुसार गर्यो भने नम्बर एक काम लाग्दो र फल लाग्दो हुन्छ भन्नुहोस् त काम लाग्दो र फल लाग्दो है काम लाग्दो र फल लाग्दो नम्बर दुई चाहिँ ठेस के अरे ठेस के भन्ने ठेस नलाग्दो भन्नु पर्ला ठेस नखाने खालको पनि भन्छ एक चाहिँ कहिले ठेस खाने छैन त्यो भन्नुहोस् न बरु कहिले ठेस खाने छैन अल्झिनु पर्छ नम्बर तिन चाहिँ प्रशस्त गरी प्रवेश पाउनेछ प्रशस्त गरी प्रवेश पाउनेछ अब तर यो अर्थी जसले गर्दैन, जो एउटा विश्वासी भन्छ तर यो उसले गर्दै गर्दै उसले यसरी भइहाल्यो नि, पुगिहाल्यो नि मेरो जग त्यत्रो भइहाल्यो अब स्वर्ग पुगिहाल्छु भनेर ऊ चाहिँ त्यसरी सोच्ने विश्वासीको अथवा व्यक्तिको बारेमा चाहिँ पनि यहाँ भनेछ। नौ पदमा उसको बारेमा पनि तिनवटा कुरा भनेछ। एउटा विश्वास त विश्वासी भन्छ तर ऊ चाहिँ कस्तो खालको विश्वासी प्रश्न उठ्छ हामीलाई। नौ पद, तर जससँग यी कुराहरू छैन, अर्थात् एउटा व्यक्ति जसले विश्वासी भन्छ तर उसमा सद्गुण छैन, ज्ञान छैन, उस संयम छैन, धीरज छैन, भक्ति छैन, भाइ भाइको माया छैन, प्रेम छैन भने के भन्ने उसलाई? तिनवटा कुरा भनेछ, ऊ अन्धा हो भनेछ। नम्बर एक, अन्धा हो रे। नम्बर दुई, ऊ टाढा देख्न सक्दैन पनि भनेछ। अनि नम्बर तिन, ऊ चाहिँ एउटा बिर्सने मान्छे हो। के भनेको थियो? के बिर्सने? यही भनेछ, आफ्ना पहिलेका पापहरूबाट ऊ शुद्ध पारिएको छ भन्ने कुरा उसले बिर्सेको छ। त्यसैले जसले चाहिँ विश्वासमाथि यो थप्दै 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 जान बढी प्रयत्न सबै प्रयत्न गर्दैन ऊ चाहिँ एउटा अन्धा हो। तर अन्धा त अन्धा, यो आत्मिक अन्धा है। अनि के पुरै नदेख्ने हो त? यसो हेर्दै गयो भने उसले नजिक चाहिँ देख्न सक्दो रहेछ। नजिक त देख्दै टाढा नदेख्ने खालको अन्धा रहेछ। अनि वास्तव म पनि त्यस्तै खालको अन्धा हो। यो निकाले हुन्छ नि तपाईँहरूलाई मैले चिन्न सक्दिनँ, हुन त तपाईँहरूको अलिकति यहाँ कहाँ बसिरहनु भएको छ थाहा छ मलाई, तर यो निकालेर बाटोमा भेट्यो भने चाहिँ चिन्न सक्दिनँ। वास्तवमा यही चस्माले पनि अनि याद गर्नलाई कहिलेकाहीँ यदि मैले चाहिँ तपाईँलाई मलाई त खै जयमसी पनि गरेन भन्ने जस्तो लाग्यो भने चाहिँ मैले नदेखेर धेरैचोटि त्यस्तो हुन्छ। नजिकमा मोटरसाइकलमा खुइँ जाँदाखेरि होइन नजिकमा पुगेपछि म उता पुगिसकेपछि मलाई थाहा हुन्छ मैले फलाना पो रहेछ भनेर, यो चस्मा मेरो कमजोर भएर होला त्यसैले याद गर्दा चाहिँ। अनि ऊ चाहिँ नजिक चाहिँ देख्न सक्छ, टाढा देख्न सक्दैन। उसले संसारको कुराहरू चाहिँ देख्छ है, उसले चाहिँ शरीरको कुरा, संसारको कुरा, उसको भौतिक कुरा होइन, उसको खानपिनको कुरा, लाउने कुरा चाहिँ उसले चाहिँ देख्छ। तर स्वर्गको कुरा, आत्मिक कुरा, अनन्त कुरा, परमेश्वरको कुराहरू अह उसले देख्न सक्दैन भनेको। त्यसैले ऊ अन्धा हो भनेको आत्मिक अन्धा त्यस्तो हुन्छ है। अन्धा हो, टाढा देख्न सक्दैन। एउटा विश्वासी पनि आत्मिक रूपमा अन्धा हुन सक्छ यदि उसले चाहिँ विश्वासमाथि सद्गुण, ज्ञान, संयम, धीरज, भक्ति, भाइ भाइको माया र प्रेम थपेन भने। यति महत्वपूर्ण रहेछ है। त्यसैले कति तल पुग्यो भनेर एकअर्कालाई सोध्नु पर्ला है। जब भेट हुन्छ, जयमसी कति तल पुग्यो तपाईँको है? म चाहिँ यहाँ दोस्रो तल अलिकति थप्न लगाइरहेको छु है, अलिकति यहाँ सिमेन्टी बालो चाहिरहेको छ भने जस्तै। अनि हाम्रो चाहिँ परमेश्वरको आफ्नै कुराहरूले थप्दै जानु पर्यो है। अनि त्यसैले गर्दाखेरि यदि हामीले त्यो थप्दै थप्दै लगायो भने चाहिँ काम लाग्दो हुन्छौँ, फल लाग्दो हुन्छौँ, ठेस खाँदैनौ, इनाम पनि पाउँछौ। अनि त्यसैले हामी अन्धा नहौं, हामी टाढा देख्नै नसक्ने, यस्तो नजिक गरेर पढ्नु पर्ने म जस्तो नहोस् हेर्नु न, यति पनि पढ्न नसक्ने मान्छे म है, तर टाढा देख्न सक्ने, अनन्तका स्वर्गीय कुराहरू देख्न सक्ने, खास मूल्यवान चिजहरूलाई हामीले जान्न सक्ने व्यक्ति बनेको चाहनुहुन्छ। तर यो मान्छे हेर्नु न, जससँग यी कुराहरू छैनन् ऊ अन्धा हो र टाढा देख्न सक्दैन। अनि तेस्रो कुरा, आफ्ना पहिलेका पापहरूबाट ऊ शुद्ध पारेको छ भन्ने कुरा उसले बिर्सेको छ। बिर्स्यो उसले त है, ऊ चाहिँ के बिर्स्यो भने मेरो पापहरूबाट मलाई सफा गरिदिनु भएको थियो परमेश्वरले भन्ने कुरा बिर्सेछ। यो त सानोतिर कुरो बिर्स्यो अरे ऊ, आफ्ना पहिलेका अर्थात पुरानो ती पापहरूबाट जुन उसको उसलाई बाँधेर राखेको थियो, जस कुरामा ऊ चाहिँ पहिला हिलोमा लडीबुडी गरिरहेको थियो, त्यसबाट निकालेर उसलाई स्वाटो धोइदिनु भएको थियो परमेश्वरले, उसले त बिर्सेर है फेरि त्यही हिलोमा गएछ भनिरहेछ। राति कहिलेकाहीँ हाम्रो छोरीहरूलाई चाहिँ मेरो श्रीमतीले चाहिँ उनीहरूले खाना खाइसकेको हुन्छ अनि सुत्न अगाडि चाहिँ दुध तताइदिउँ खाने हो, चिनी राखिदिउँ भन्नुहुन्छ मेरो श्रीमतीले। अनि कतिचोटि चाहिँ छोरीहरूले तलबाट जवाफ आउँछ, मम्मी दाँत माझिसके भन्छ उनीहरूले होइन, दाँत माझिसके अब फेरि त्यो गुलियो कसरी खाने अनि फेरि माझ्नुपर्ने हुन्छ मेरो दाँत भन्छ उनीहरूले। उनीहरूले चाहिँ बिर्सेन छ है, दाँत सफा भइसक्यो अब फेरि फोहोर पार्नु भएन त्यो दुधले भनेर होइन, दुध भनेको मतलब अब त्यसैले पहिला सफा भइसकेको चिज होइन चाहिँ हामीले त सफा राख्न चाहन्छौँ है। जस्तो कि तपाईँहरू अहिले मेला जानुहुन्छ, पारीमा जानुहुन्छ अनि होइन सबै काम गरेर चाहिँ तपाईँ अर्कै लुगा लाउनुहुन्छ होला, अनि खुट्टा अनि हात अनि कपाल पनि पोर होला होइन, अनि घर आएर काम सकिएकोले, नसकिएसम्म त गर्नुहुन्न त्यो, तर सकिएकोले चाहिँ सायद तपाईँहरू टाउकोदेखि पैतालासम्म तपाईँ चाहिँ धुनुहुन्छ होला, आफूलाई सफा गर्नुभयो, नुहाउनु भएन, अनि त्यसपछि तपाईँलाई मेला जाने हो भनेर कसैले भन्यो भने जानुहुन्छ तपाईँ? यहाँ पुरा सफा गरिसकेँ मैले. तर जो मान्छे चाहिँ हुन्छ जान्छु भन्छ, त्यो चाहिँ सफा भइसक्यो भनेर बिर्स्या जस्तो हो चाहिँ, होइन, ए फेरि नहुनु पर्यो भनेर फेरि उसले नहुनु जानुपर्छ. त्यसैले यो विश्वास चाहिँ उसले बिर्सेछ मलाई यस्तो सफा गरिसक्नु परमेश्वरले भनेर, अनि उसले घरिघरि त्यही पाप स्वीकार गरेको गरे गरेको गरे गर्नुपर्ने, यो त के हो है? यहाँ चाहिँ त्यसैले हामीलाई भन्दैछ, ऊ अन्धा हो, ऊ टाढा देख्न सक्दैन, अनि पहिलाका पापहरूबाट शुद्ध पारिएको छ भन्ने कुरा उसले बिर्सेको छ. बिर्सनु पनि पाप रहेछ त. बिर्सनु चाहिँ विश्वासले गर्दैन, विश्वासले चाहिँ सम्झन्छ. त्यसैले छ नि हामीलाई के भन्नुभएको छ प्रभुले, मेरो सम्झनामा यो गर्ने गर. त्यसैले त्यो रोटी र दाख्रसबाट किन लिन्छ? हामीलाई सफा गरिदिनु भयो भनेर सम्झनालाई, हाम्रो पापहरू धोइदिनु भयो भनेर सम्झना गर्नलाई, त्यो रगत बगाइएको थियो, त्यो शरीर तोडिएको थियो हाम्रो लागि भनेर त्यो कहिले बिर्सेको चाहनुहुन्न. त्यसैले त उहाँले चाहिँ मेरो सम्झनामा गर्ने गर. अब किन त्यो भन्नु पर्यो उहाँलाई? किनभने प्रभुलाई थाहा छ तपाईँ र म चाहिँ एकदम बिर्सने खालको मान्छेहरू हौ. हामीले प्रभुलाई बिर्सन सक्छौँ, हामीले प्रभुका कुराहरू, हामीले पाएको मुक्तिको अचम्मका प्रतिज्ञाहरू धरी बिर्सन सक्छौँ, जसमा चाहिँ हामी भुल्न सक्छौँ. त्यसैले हामीलाई चाहिँ नबिर्सोस् भनेर चाहिँ हामीलाई भन्नुहुन्छ. वास्तवमा चेलाहरू कति सजिलो साथ बिर्सन्थे, तपाईँलाई याद छ? एक्चुली यसो हेर्नुहोस् त, मत्ती 16 जाउँछ, एउटा घटनालाई हेरौँ. प्रभुका ती 12 जना चेलाहरू तपाईँलाई याद होला है, थुप्रो भिड, लाई खानेकुरा नभएको कारणले प्रभु येशूले है 5 रोटी र 2 माछा लिएर 5,000 खुवाउनु भयो. त्यसपछि अर्को घटना, फेरि यो पालि चाहिँ 7 रोटी जस्तो लाग्छ, 3 माछा हो कि, मैले बिर्सेको हुनसक्छु, हेर्नुहोस् बिर्सक्यो है. बाट प्रभुले चाहिँ 4,000 खुवाउनु भयो, 4,000, त्यो त पुरुषहरूमा त 4,000. त्यसैले 5,000 पुरुषहरू भएको, भनेपछि 15,000 जति त थियो होला. अर्कोपट्टि 4,000 भनेपछि 12,000 जति थियो होला. दुईचोटि रोटीबाट खुवाइसक्नु भयो. अनि एक दिन चाहिँ केही दिनपछि प्रभुले चाहिँ खमीरको कुरा गर्न थाल्नुभयो है. खमीरदेखि होसियार है भन्दाखेरि चाहिँ चेलाहरूले के सम्झे, ओहो हामीले रोटी ल्याउन बिर्स्यौँ भनेर पो उनीहरूले चाहिँ सोच्न थाले. मानौ रोटी ल्याउन बिर्सेकोले अब भोकै हुने हो भन्थाले. प्रभुले 5,000 खुवाएको नि बिर्सेछ, 4,000 खुवाएको नि बिर्सेछ, भोकै होला भनेर सोचिरहेछ, प्रभुसँगै छ भनेपछि कहाँसम्म बिर्स्या होला त्यो. अनि त्यसैले मत्ती 16 अध्यायमा हेर्नुहोस् त, मत्ती 16 अध्यायमा प्रभुले एक उनीहरूलाई के भन्नु है, 9 पदमा है, मत्ती 16 को 5 पददेखि पढ. अनि उहाँका चेलाहरू पारिपट्टि पुगेपछि तिनीहरूले रोटी ल्याउन बिर्सेका रहेछन्। तब येशूले तिनीहरूलाई भन्नुभयो, सचेत रहो, फरिसी र सदुकीहरूको खमीरदेखि होसियार बस, झुटो शिक्षादेखि होसियार बस भन्नलाई खमीरको चित्रण दिँदै हुनुहुन्थ्यो. उनीहरूले के भन्ठान्छन्? रोटी. 7 पद. अनि तिनीहरू यसो भन्दै आपसमा तर्क गर्न लागे, यो चाहिँ हामीले रोटी नल्याएकै कारणले हो. उनीहरू चाहिँ खालि शारीरिक कुराहरू मात्र सोच्न सक्ने, उनीहरू चाहिँ खालि नजिकमा त देख्न सक्ने, टाढा देख्न नसक्ने, आत्मिक कुरा बुझ्न नसक्ने. प्रभुले आत्मिक कुरा गरिरहेछ, उनीहरू त यहाँ खाने रोटी सम्झिरहेछ उनीहरू. अनि प्रभुले भन्नुहुन्छ 8 पद, तर यो कुरा थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो, हे अल्प विश्वासीहरू हो, थोरै विश्वास गर्नेहरू हो, हे तिमीहरूको कति सानो विश्वास. प्रभुले हामीलाई यो भन्नुपर्छ होला कहिले काहीँ, हे अल्प विश्वासीहरू, रोटी नल्याएकोमा तिमीहरू किन आपसमा तर्क गर्दछौ? के तिमीहरू अझै पनि बुझ्दैनौ र याद गर्दैनौ? याद गर्नु भनेको सम्झन, नबिर्सन. के तिमीहरूले बिर्स्यौ भन्दैछ है? 5,000 ती 5 रोटी र कति डाला तिमीहरूले उठाएका थियौ? अनि 4,000 ती 7 रोटी अनि कति डाला तिमीहरूले उठाएका थियौ? उनीहरूले त जवाफ दिए, ए अँ त है, तपाईँले 5,000 खुवाउँदा त 12 रोटी उब्रेको थियो, 4,000 खुवाउँदा त्यस्तै थुप्रै उभिएको, कति उब्रेको थियो, मैले त बिर्सेछु. 7000 हो ए के अरे 7 डलर है अनि त्यसैले तिमीहरूलाई रोटीको समस्या कहिले होला भन्दै हुनुहुन्छ प्रभुले. त्यसैले एउटा विश्वासी चाहिँ के खाउला के खुला कहिले फिक्र गर्नु पर्दैन. उसले परिश्रम गर्नुपर्छ तर उसले चाहिँ प्रभुमाथि भरोसा गर्न पनि आवश्यक छ है. अनि यसरी हामीले चाहिँ दोस्रो पत्रुस एक अध्यायमा चाहिँ यो व्यक्ति जो चाहिँ आफ्नो विश्वासमा थप्दै 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 एक तला दुई तला तीन तला गर्दै आठ तलासम्म जो पुग्दैन आठ तलामा थप्दै थप्दै गइरहेको छैन भने त्यो विश्वासी चाहिँ अन्धा हो भनेछ. त्यो व्यक्ति चाहिँ टाढा देख्न सक्दैन भनेछ. त्यो विश्वासी चाहिँ बिर्सेको छ. उसको पहिलेका पापहरूबाट मैले क्षमा पाएको कुरा उसले बिर्सेर हिँडिरहेको छ. अब बिर्सेपछि के हुन्छ? बिर्सेपछि फेरि त्यही फोहोरमा जान सक्छ. त्यही त हो होइन? बिर्सेपछि त्यही फोहोरमा जाँदो रहेछ है. त्यो सुँगुरको कुरा गरेछ नि, एकचोटि तपाईँहरूलाई पल्टाउन लगाउँ म एकचोटि पल्टाउनै लगाउनु पर्ला जस्तो छ है. के अरे जुन चाहिँ के अरे याकुबको पत्रमा जानुहोस् त, याकुबको पत्र याकुबको पत्र पनि होइन, पत्रुसकै पत्र हो, दोस्रो पत्रुस, हाम्रो पत्रुसले नै लेखेको पत्रमा जाउँ है. दोस्रो पत्रुस दुई अध्यायमा अनि 22 पदमा लेखेको छ, जो चाहिँ पहिलेका पापहरू शुद्ध पारेको छ भन्ने कुरा बिर्सेको खालको काम चाहिँ यस्तो भएको छ 22 पद. तर यस सत्य उखान मुताबिक तिमीहरूलाई भएको तिनीहरूलाई भएको छ. कुकुर फेरि आफ्नै छादपट्टि फर्क्यो. उसले छाडेको थियो तर उसले चाहिँ मेरो मुखबाट निस्केको छाद हो भनेर बिर्सेछ. उसले त्यही खान गएछ. कुकुर फेरि आफ्नै छादपट्टि फर्क्यो है. नम्बर एक. र नुहाइएको भुनी के हो? यो भुनी भनेको, भुनी भनेको त सुँगुर हो नि त. नुहाइएको भुनी फेरि है आहाल खेल्न फर्क्यो है. पुरा सफा गरेको थियो है, सफा गरेको थियो, उसलाई नुहाइदिएको थियो सुँगुरलाई है. त्यो फोहोर भयो भने उसलाई के केले टोक्ला भनेर हो कि सफा गरिदिएको, नत्र उसलाई किन सफा गर्नु पर्थ्यो? कुनै भैँसीलाई किन सफा गरिन्छ? त्यसकै लागि हो, के केले टोक्ला उसलाई रोग लाग्ला भनेर. तर ऊ त फेरि त्यही फोहोरमा पो गएछ. उसले बिर्सेछ ऊ सफा गरिएको थियो भनेर है. एउटा विश्वासी ले चाहिँ थप्दै जानुपर्छ, नत्र भने त ऊ त के जस्तो हो? त्यो चाहिँ त्यो व्यक्ति जस्तो हो जसलाई चाहिँ यहाँ बयान गरेको छ दोस्रो पत्रुसमा 1:9 भन्दा हो, टाढा देख्न सक्दैन अनि आफ्ना पहिलेका पापहरूबाट उशुद्ध पारिएको छ भन्ने कुरा उसले बिर्सेको छ. अब बिर्सेकोले अनि बिर्सन सक्ने भएकोले, सायद तपाईँले बिर्सनु भएको छैन तर बिर्सन सक्नुहुन्छ है. जानेको कुरा पनि हामीलाई सम्झाइनु पर्ने रहेछ. अब त्यो कुरा चाहिँ पत्रुसले भन्न थाल्छ. हामीलाई थाहा भएको कुरा पनि हामीलाई फेरि फेरि भनिरहनु पर्छ. अनि त्यसैले थाहा भएको कुरा हामीले फेरि सुन्यो भने हामीले के याद गर्ने भने, यो चाहिँ मैले फेरि सुन्नु परेकोले नै परमेश्वरले मलाई फेरि यो कुरा भन्दै हुनुहुन्छ. अनि मैले जति राम्ररी जान्नुपर्ने जानेको छैन, त्यसैले मैले यो कुरा फेरि सुन्नुपर्छ. अनि त्यसैले पत्रुसले अब 12 पदमा यसरी भन्छ, यसै कारण तिमीहरूले बिर्सन सक्ने खतरा भएको कारण, यसै कारण म यी कुराहरू, यही थप्दै 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 लाऊ भन्ने कुराहरू भनेको यी कुराहरू को विषयमा तिमीहरूलाई सधैँ सम्झना गराउनका निम्ति लापरवाह हुने छैन. तिमीहरूलाई सम्झाउन म पछि हट्ने छैन भन्दैछ. मैले सम्झाइन भने बरु मेरो लापरवाही हुन्छ. एउटा बुवामाले पनि आफ्नो नानीहरूलाई सम्झाइरहनु पर्छ, भनिरहनु पर्छ त्यही कुराहरू सम्झाइरहनु पर्छ. अनि सम्झाइरहेन भने के हुन्छ? बुवामाको लापरवाही भयो है. अनि किन छोरा र छोरीले गर्नुपर्ने गरेन है? अनि श्रीमतीसँग मेरो कुरा हुन्छ, हामीले नै उसलाई बताउनु पर्ने बताइरहेन, हामीले नै अलि हेलचेक्राई भयो, हाम्रै हेलचेक्राई हो भन्छ. अनि त्यसैले गर्दाखेरि पत्रुसले भन्छ, म चाहिँ त्यो लापरवाह गर्दिनँ, म हेलचेक्राई गर्दिनँ, तिमीहरूलाई सम्झाउनु पर्ने कुरा म सम्झाउँछु है यी कुराहरूको विषयमा कहिले काहीँ सम्झाउँछु म सधैँ सम्झाउँछु अरे सधैँ सम्झाउँछु अर्को पालि भेटाउँदा पनि सम्झाउँछु कति तल पुग्यो एक तल दुई तल तिन तल झ्याल ढोका राख्न थाल्यो है पहिला त अब पिलर उठाउनु पर्यो नि होइन अनि अथवा होइन अनि त्यसपछि बिम उठाउने अनि त्यसपछि बिस्तारै गाह्रो लाउनु पर्यो त्यसपछि अनि प्लास्टर गर्नु पर्यो है भिजेको छ यो सुकेपछि रङ लाउनु पर्यो है कति काम छ है त्यसैले आत्मिक जीवन यो भवनमा चाहिँ थप्दै थप्दै लान बढी प्रयत्न गर भन्ने कुरा चाहिँ म सधैँ सम्झाइराख्छु है पत्रुसले भन्छ हुन त भन्छ पत्रुसले हुन त तिमीहरू यो कुरा जान्दछ अरे ए नौलो कुरा होइन अरे यो नौलो कुरा होइन पत्रुसले भन्छ यो नयाँ कुरा होइन यो पुरानै कुरा हो हुन त तिमीहरू यो कुरा जान्दछ त्यसो किन भन्यो त हामीलाई किनभने तिमीहरूलाई सम्झाइनै पर्छ जानेर पनि हामीले गरेर आउँदैन हो कि होइन कति चिज हामीलाई थाहा भएर पनि हामीले प्रयोग गरेर आउँदैन कति चिज यस्तो सम्झनुहोस् त तपाईँको घरमा होला तपाईँले चलाउनु भएको छैन होला किनेर ल्याउनु भयो थपक्कै होला त्यहाँ भोलि गर्छु भन्दा भन्दा त्यो त्यतिकै होला है कति चिज होला तपाईँले आफ्नो जीवनमा भएर पनि त्यो प्रयोग गर्नु भएको छैन है त्यो चाहिँ त्यसैले हामीलाई सम्झाइनु पर्छ हामीलाई बताइनु पर्छ यो यसको लागि अनि यसको फाइदा यस्तो हुन्छ है अनि त्यसबाट यस्तो राम्रो हुन्छ भनेपछि ए ल अब चाहिँ भनेर चाहिँ हामीले प्रयोग गर्नु हामीले त्यसैले हामीलाई जानेको कुरा पनि हामीलाई सम्झाइनु पर्ने रहेछ हुन त तिमीहरू यो कुरा जान्दछ तै पनि सधैँ सम्झाइरहन्छ त्यसैले त नि हामी हरेक हप्ता जुट्नुपर्छ अनि त्यसैले हिब्रू दसमा लेखेको कुरा एक्चुली यसो पढाउनु पनि राम्रो होला हिब्रू दसको 24 र 35 के अरे 25 हिब्रू दस को 24 लेखेको छ अनि आओ प्रेम र असल कामहरूका निम्ति हौसला दिनलाई एक अर्काको चिन्ता गरौँ ए पहिला त म त आफ्नै मात्र चिन्ता गर्थेँ नि हो अब त्यसो होइन अब एक अर्काको चिन्ता गरौँ किन एक अर्कालाई हौसला दिनलाई के को लागि हौसला दिन असल कामहरूको लागि र प्रेमको लागि त्यो आठ तलाको लागि अनि 25 र कसै कसैको रीति भए चाहिँ कसै कसै यस्तो बानी भएको छ तर त्यस्तो नगरौँ कसै कसै रीति भए चाहिँ हामी एक ठाउँमा भेला हुन नछोडौँ एक ठाउँ भेला भएर के गर्ने एकअर्कालाई सम्झाउने होइन एकअर्कालाई फेरि जानेकै कुरा हामीले दोहोऱ्याउने जस्तो कि यो भजन है अघि हामीले गायौँ 75 अनि अरू गायौँ हामी कतिचोटि गायौँ होला मैले त गाने छैन सयौंचोटि गाइसक्यो होला तर हरेकचोटि गाउँदाखेरि त्यसले हामीलाई आशिष दिन्छ त्यही जानेकै कुरा हो तर फेरि गाउँछ त्यसले हामीलाई सम्झना गराउँछ ताजा गराउँछ अनि हामीलाई चाहिँ अघि बढ्न मद्दत गर्छ आओ भने चाहिँ यहाँ कसै कसै रीति भए चाहिँ हामी एकै ठाउँमा भेला हुन नछोडौँ तर एक अर्कालाई उत्साह दिँदै रहौँ है एक अर्कालाई उत्साह दिनलाई रहेछ हामी भेला हुने र त्यो दिन अर्थात् प्रभु येशू आउने दिन नजिक नजिक जति आउँदै गरेको तिमीहरू देख्छौ उति नै बेसी हामी यसो गर्ने गरौँ उति बेसी गरौँ थोरै होइन बेसी भनेको धेरै होइन बढी प्रयत्न गरौँ अर्को ठाउँमा पनि एकचोटि हामी पल्टाउनेछौँ भजनसँग 119:11 यो त तपाईँहरूलाई एकचोटि कण्ठ गर्नलाई हामीले अभ्यास गराएका थियौँ कतिको याद छ तपाईँहरूलाई सम्झना गराइनेछ अब चाहिँ भन्नुहोस् 119:11 सम्झना गर्नुपर्ने महत्व याद गर्नुपर्छ है सम्झना गर्नु भनेको चाहिँ यो विश्वासले गर्छ विश्वासले सम्झिन्छ अविश्वासले बिर्सन्छ है अविश्वासले परमेश्वरले गरेको अनेकौँ असल कुराहरू बिर्सन्छ त्यो 5,000 खुवाएको पनि बिर्सन्छ 4,000 खुवाएको पनि बिर्सन्छ रोटी कहाँबाट खाने भनेर बिक्री गर्छ तर विश्वासले भन्छ परमेश्वरले विगतमा मलाई सहायता गर्नुभएको थियो पक्कै पनि आज पनि सक्नुहुन्छ उहिले मलाई यस्तो समस्या हुँदाखेरि मलाई त्यहाँबाट उम्काउनु भयो अब उम्काउनुहुन्न र उहाँले मेरो पापबाट क्षमा गरेर यत्रो ठुलो मुक्ति दिनुभयो त्यसपछि सबै कुरा मलाई किन स्थितिमा दिनुहुन्न विश्वासले त्यसरी भन्छ त्यसैले भजनसँग 119:11 यो पद तपाईँको विरोधमा पाप नगरौँ भनेर मैले तपाईँको वचन आफ्नो हृदयमा लुकाइराखेको छु तपाईँको वचन म सम्झिराख्नेछु तपाईँको वचन मेरो हृदयमा लुकाइराख्नेछु यो एकदम मूल्यवान कुरा ब्याङ्कमा लुकाएको पैसा भन्दा पनि मेरो हृदयमा चाहिँ तपाईँको वचनले लुकाइराख्नेछु किन यसो गरेँ भने मैले पाप गर्नबाट रोकिन्छ अनि त्यसैले तपाईँको विरोधमा पाप नगरौँ भनेर परमेश्वरको वचन हामीले सम्झिराख्नुपर्छ यो हाम्रो काम हो हामीलाई
सम्झाइन्छ पनि है बिर्सला भनेर हामी जुट्दाखेरि. त्यसैले दोस्रो पत्रसमा अनि एकछिन माफ गर्नुहोस् यौना 14 जाउँदा अनि अति खुसीको कुरा है एकजना हुनुहुन्छ हामी एक विश्वासीसँग जसले चाहिँ हामीलाई सम्झना गराउनुहुन्छ. यौना 14 पवित्र आत्माले हामीलाई सम्झना गराउनुहुन्छ. यौना 14:26 पदमा म पढ्नेछु. प्रभुले भन्नुभयो तर शान्तिदाता जो पवित्र आत्मा हुनुहुन्छ जसलाई पिताले मेरा नाममा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ अनि जे जे मैले तिमीहरूलाई भनेको छु तिमीहरूलाई यी सबै कुराहरूको सम्झना गराउनुहुनेछ. कसरी लेखे होला यो नयाँ नियम है पत्रुसले मर्कुसले मत्तीले युहन्नाले होइन लुकाले कसरी लेखे हो पवित्र आत्माले यदि उनीहरूलाई यो नसम्झाइदिनु भएको भए कसरी लेख्न सक्थ्यो यत्रो किताब है प्रभुले यो बेला त्यो भन्नुभयो अनि त्यो बेला त्यो भन्नुभयो अनि त्यो बेला त्यो भन्नु ठ्याक ठ्याक ठ्याकै नबिर्सिकन गल्ती नगरिकन यो त पवित्र आत्माले सम्झाएर लेखाउनु भएको. त्यसैले पवित्र आत्माले चाहिँ सम्झाउने काम गर्न सक्नुहुन्छ. उहाँले त कहिले बिर्सनुहुन्न बिर्सन हामी हो अनि हामीले चाहिँ वचनमा ध्यान त दिनुपर्छ तर जति ध्यान दिए पनि छ नि हामी कहाँ गएर बिर्सदो रहेछ. तर यदि हाम्रो हृदय ठिक छ पवित्र आत्मालाई दुखित पारेको छैनौँ हामीले कुनै पनि पाप अस्वीकार गरेर हिँडिरहेको छैनौँ भने उहाँले हामीलाई सम्झाउन सक्नुहुन्छ अनि उहाँले हामीलाई हामी साँचो विश्वासी हो भने हामीलाई सम्झने काम गर्नु पनि हुन्छ. कहाँ कहाँबाट तपाईँलाई ठ्याक्कको पद याद भएको छैन बेला बेलामा हुँदैन कस्तो बेला कहाँबाट ठ्याक्कै परमेश्वर एउटा वचन याद आउँछ अनि त्यो वचनले गर्दा चाहिँ तपाईँ अर्को बाटो लिनुहुन्छ नत्र भने त सायद त्यो अर्को बाटो लिइसक्नुहुन्थ्यो होला अथवा अर्को कुरा काम गरिसक्नुहुन्थ्यो होला अथवा कस्तो निर्णय पनि गरिसक्नुहुन्थ्यो होला ठ्याक्कै रोक्नुहुन्छ. पवित्र आत्माले सम्झाउने काम गर्नुहुन्छ. तर कस्तो भने महत्वपूर्ण कुरा है पवित्र आत्माले हामीले सुन्दै नसुनेको बाइबल सुन्दै नसुनेको पद हामीले कहिले पनि सोच्दै नसोचेको आफ्नो मनमा खेलाउँदै नखलाएको पद चाहिँ उहाँले हामीलाई सम्झाउनुहुन्न. त्यो चाहिँ महत्वपूर्ण कुरा. त्यसैले जुन कुरा हामीलाई सम्झाउनुहुन्छ त्यो चाहिँ हामीले सुनिसकेको हामीले मनन गरिसकेको केही न केही मात्रामा हामीले त्यसलाई ध्यान दिएको छौँ भने त्यसलाई चाहिँ उहाँले सम्झाउन सक्नुहुन्छ. त्यसैले तपाईँले नभए पवित्र आत्माले सम्झाउनुहुन्छ. त्यसैले म बाइबल पढ्न छोड्नु पर्यो अबदेखि चाहिँ किनभने पवित्र आत्मा परमेश्वर मलाई आज सम्झाउनुहोस् मलाई सपनामा देखाउनुहोस् अथवा विपनामा देखाउनुहोस् भन्यो भने चाहिँ तपाईँले चाहिँ कहिले पनि पाउनुहुन्न त्यो है. त्यसैले बाइबल पढ्ने काम चाहिँ हाम्रो हो सम्झाउने काम चाहिँ उहाँको हाम्रो काम चाहिँ एकदमै मन लगाएर सुन्नु पढ्नु तै पनि हामी बिर्स तर पवित्र आत्माले चाहिँ सम्झाउनुहुन्छ. उहाँलाई धन्यवाद होस्. त्यसैले पत्रुसले सम्झाए पावलले पनि सम्झाएका छन् तिमोथीलाई पनि भनेको छन् सम्झाऊ है विश्वासीहरूलाई यहुदा भन्नेले पनि भनेको छ म तिमीहरूलाई सम्झाउँछु है. त्यसैले यहाँ बाइबलमा धेरै ठाउँमा यो कुरा लेखिएको छ है सम्झाउने कुरा यति महत्वपूर्ण रहेछ. जस्तै एकचोटि पत्रुसकै कुरा पढौँ दोस्रो पत्रुसमा पल्टाउनुहोस् त मसँग दोस्रो पत्रुस को 3:1 हेर्नुहोस् त दोस्रो पत्रुस 3:1 पत्रुस चाहिँ एकदम सिपालु छन् सम्झाउनलाई. हे प्रियहरू हौ अब म तिमीहरूलाई यो दोस्रो पत्र लेख्दछु यी दुवैमा तिमीहरूलाई सम्झना गराइ गराइकन तिमीहरूको शुद्ध मन जगाउँछु. पवित्र भविष्यवक्ताहरूद्वारा पहिले भनिएका वचनहरू र हामी प्रभु र मुक्तिदाताका प्रेरितहरूको आज्ञालाई सम्झना गर. त्यसैले सम्झना गराइ गराइकन हाम्रो मनलाई चाहिँ निन्द्राबाट हामीलाई जगाउँदो रहेछ. नत्र भन्दा हाम्रो सोचाइ हाम्रो आत्मिक सोचाइ चाहिँ हाम्रो आत्मिक रूपमा चाहिँ हामी निराइरहेको हुनसक्छ. शरीरमा हिँडिरह्यो भने हामी आत्मामा सुतिरहेको हुनु भएन. आत्मिक रूपमा त एकदम चनाको हुनु पर्यो. कहाँ पाप छ कहाँ चाहिँ हामी लड्न सक्छौँ कहाँ शत्रुले हामीलाई लडाउन सक्छ कहाँ चाहिँ हामीले असल काम गर्ने मौका छ कहाँ चाहिँ प्रभुले मलाई यो गरेर भन्दै हुनुहुन्छ जस्तो छ है. त्यो कुरालाई त एकदम कान्ठाडो हुनु पर्यो. त्यसैले हाम्रो शुद्ध मनलाई जगाउनलाई चाहिँ सम्झना गराइ गराइ रहनुहुन्छ. त्यो कुरा फेरि यहाँ 13:1 हेर्नुहोस् त पत्रुसले यसरी भन्छ हो जबसम्म म यस डेरामा रहला तबसम्म तिमीहरूलाई सम्झना गराई गराइकन तिमीहरूलाई उत्तेजित गराउनु म उचित सम्झछु। पत्रुसले के भनेको जबसम्म म यस डेरामा रहला, पत्रुसको डेरा पत्रुसको त घरै थियो नि होइन, पत्रुसको डेरा भनेको चाहिँ उसको शरीर भनेको अनि यो शरीर चाहिँ हाम्रो अस्थायी घर, त्यसले डेरा अस्थायी घरलाई डेरा भन्छ। यो शरीरबाट हामी एक दिन छोडेर जानेछौँ र प्रभुले हामीलाई स्थायी घर दिनुहुन्छ, प्रभु येशूको जस्तै महिमित शरीर, त्यो चाहिँ हाम्रो होइन डेरा होइन, त्यो चाहिँ घर हो। त्यो घर पर्खिरहनु भएको छ नि तपाईँ है, म त पर्खिरहेछु। अनि जब विशेष गरी हाम्रो शरीरमा अय्यार आत्था हुन थाल्छ, विशेष याद आउँदो रहेछ त्यो घर, तपाईँलाई पनि त्यस्तै हुन्छ। मलाई त अहिले आफैलाई त भएको छ, तर मेरो श्रीमतीले हुँदा मलाई आफै जस्तो हुन्छ। मेरो श्रीमतीको चाहिँ यो हड्डी नम्बर छ हो कि सात हो, यहाँ नम्बर लगाएको छ कि डाक्टरहरूले, हड्डी नम्बर कुन चाहिँ ले चाहिँ यो नसा थिचेर चाहिँ समस्या भएको छ, त्यो चाहिँ खास अलिक ठुलै समस्या पनि हुनसक्छ, थाहा छैन, प्रभुको हातमा छ। ठुलै समस्या भयो भने चाहिँ हात नचल्न पनि सक्छ डक्टरले भनेको, त्यसैले गर्दाखेरि चाहिँ कि चाहिँ चिर्नु पर्यो अनि त्यसलाई जोड्नु पर्यो, त्यो पनि खतरै छ किन मान्छेले गर्ने हो, परमेश्वरले अपरेसन गर्दा त हुन्छ होइन, मान्छेले त सोच्नु पर्ला होइन। अनि त्यसैले त्यो नसाको समस्या हुन थालेदेखि म चाहिँ सोचिरहेको छु यो शरीर त अब कहिले नयाँ शरीर पाउने हो है, त्यो शरीरमा त कहिले नसा छ्याप्दैन नि त होइन, अनि डक्टरकोमा पनि जानु पर्दैन, औषधि पनि खानु पर्दैन, अय आथा पनि हुँदैन, यस्तो घाँटीमा यस्तो लगाइरहेछ मेरो श्रीमती त्यो लगाउनु पनि पर्दैन है, आनन्द हुन्छ। तर अहिलेको यो मरणशील शरीरमा चाहिँ प्रभुले चाहिँ हामीलाई याद गराउनुहुन्छ कि यो डेरा हो। अनि पत्रुसले भन्छ जबसम्म म यस डेरामा रहला तबसम्म यो म गर्छु, म नमरुन्जेल तिमीहरूलाई सम्झाउँछु, म बाँचुन्जेल तिमीहरूलाई सम्झना गराइ गराइकन तिमीहरूको निन्द्राबाट चाहिँ म बिउजाउँछु रे, घचघचाउने काम रहेछ। त्यसैले प्रभुको वचन सिकाउने मान्छेको काम के हो भने अरूलाई निन्द्रामा पार्नु होइन, अनि कहिलेकाहीँ त मलाई निराश हुन्छ निन्द्रा परेर देख्दाखेरि, म त निन्द्रामा पारिरहेछु सबैलाई, यो त भएन भन्छु है, अनि यहाँ त्यसैले पानी खुवाउने हो कि अब के खुवाउने होइन। अब त्यसैले वचन सिकाउने व्यक्तिको काम चाहिँ निन्द्रामा पार्ने होइन, तर निन्द्राबाट बिउजाउने हो है। अनि यो कसरी सम्झाइ सम्झना गराइ गराइकन, त्यसैले परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस् तपाईँहरू चाहिँ उत्तेजित होस्। यो शब्द जुन छ नि सम्झना गराइ गराइकन तिमीहरूलाई उत्तेजित गराउनु, अनि यो शब्द ग्रिकमा उत्तेजित गराउनु भनेको चाहिँ पुरै निन्द्राबाट बिउजाउनु, बिउजाउनु मात्र होइन, बिउजाउँदा पनि कहिले काहीँ चाहिँ होइन सम्पूर्णलाई बिहान बिउजाएर उसलाई चाहिँ उसलाई पिसाब फेर्न लाँदाखेरि चाहिँ ऊ चाहिँ आधा त निन्द्रामै हुन्छ, उसँग कुरा गर्दाखेरि कता चाहिँ कता छैन, अनि हामी पनि कहिले काहीँ त्यस्तै हुन्छौँ होला होइन। तर यो चाहिँ त्यस्तो खालको आधा मात्र बिउजेको होइन, पत्रुसले भन्छ म त पुरै बिउजाउन चाहन्छु तिमीहरूलाई है, यहाँभित्र मन चाहिँ आधा पनि होइन पुरै उत्तेजित गराउनु, पुरै बिउजाउनु, हल्लाउनु, घचघ्याउनु म उचित सम्झन्छु, यो ठिक काम हो। अनि चौध पदमा अब भन्दैछ, अनि फेरि याद गर्नुहोस् यो चाहिँ कसरी बिउजाउने रहेछ भने प्रभुको वचनद्वारा अर्तीद्वारा अनि सम्झना गराइकन। चौध पद, किनकि हाम्रा प्रभु येशू ख्रीष्टले मलाई देखाउनु भए अनुसार मेरो डेरा, ए फेरि पत्रुसले आफ्नो डेराको कुरा गर्दैछ, प्रभुले के भन्नुभएको रहेछ भने मेरो डेरा उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु। अब पत्रुसलाई प्रभुले के भन्नुभएको थियो भने तिमी बुढो भएपछि तिमीलाई चाहिँ कसैले लगेर मार्नेछ भन्नेछ, अब पत्रुसलाई प्रभुले अगाडिबाट भन्नुभयो है बुढो भएपछि। अनि पत्रुस चाहिँ त्यसैले अब बुढो भएकोले उसले भन्छ अब मेरो डेरा उठाइने समय चाँडै आइरहेछ, अब मलाई थाहा छ प्रभुले भन्नुभए अनुसार म मर्ने बेला नजिकै आइसक्यो है, अनि म बुढो भए पनि म तिमीहरूलाई सम्झाउँछु। पन्ध्र पद हेर्नुहोस् त, त्यसमाथि मेरो मृत्युपछि तिमीहरूले यी कुराहरू सधैँभरि सम्झनामा राख्न सक भनी म प्रयत्न गर्नेछु। पत्रुसले भन्छ म अहिले चाहिँ सम्झना गराउँछु अनि बाँचुन्जेल सम्झना गराई 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 गराइरहन्छु, अनि म मरिसकेपछि चाहिँ तिमीहरूले यस्तरी सम्झेको होस् कि म मरिसकेपछि सम्झिरहोस् भन्ने तरिकाले चाहिँ म तिमीहरूलाई चाहिँ यो काम गर्नलाई प्रयत्न गर्नेछु। त्यसैले देख्नुभयो है सम्झनुपर्छ है, अनि तपाईँहरूलाई र मलाई सम्झाइनुपर्छ, तर हाम्रो पनि जिम्मेवारी छ है। विश्वासमा थप्दै थप्दै लैरह्यो भने हामी चाहिँ बिर्सने जस्तो हुँदैन। त्यो बिर्सने त को रहेछ, जसले चाहिँ यो थप्दै थप्दैन, जससँग यी कुराहरू छैनन्, ऊ अन्धा हो, टाढा देख्न सक्दैन, अनि आफ्ना पहिलेका पापहरूबाट ऊ शुद्ध पारेको छ भन्ने कुरा उसले सम्झेको छ कि बिर्सेको छ? बिर्सेको छ। त्यसैले हामीलाई चाहिँ सम्झना गर भनेछ, अनि सम्झाइनु पर्छ। प्रभुले हामीलाई सहायता गर्नुभयो, हामीले त कहिले काहीँ प्रभुसँग यसरी पनि प्रार्थना गर्नुपर्छ। एकचोटि हेर्नुहोस् त, भजन सङ्ग्रह 119:49, भजन सङ्ग्रह 119:49, 4:9-49 एकचोटि हेर्नुहोस् त, भजन सङ्ग्रह 119:49:4-9। यसरी पनि प्रार्थना गरौँ हामी कहिलेकाहीँ, प्रभु यहाँ 49 भनेको छ, जुन वचनमा तपाईँले मलाई आशा राख्ने तुल्याउनु भएको छ। प्रभु अब मलाई यो वचनमा आशा राख भन्नुभयो, यही वचनमा मलाई आशा राख्ने बनाउनु भएको छ, अरू थोकमा होइन, होइन संसारमा होइन, मेरो आफ्नो खुबीमा होइन, मान्छेमा होइन, तर तपाईँको वचनमा अब मैले आशा राख्नु परेको छ, तर प्रभु त्यो वचन चाहिँ मलाई सम्झाइदिनुहोस् भनेको छ। त्यो त राम्रो प्रार्थना जस्तो लाग्यो मलाई, किनभने हामी बिर्सनेहरूलाई हेर्नु न, यहाँ भने जुन वचनमा तपाईँले मलाई आशा राख्ने तुल्याउनु भएको छ त्यो वचन आफ्नो दासको निम्ति सम्झना गर्नुहोस्। प्रभु तपाईँले चाहिँ सम्झिदिनुहोस्, यो वचन अनुसार गरिदिनुहोस्, अनि मलाई पनि सम्झाउने तुल्याइदिनुहोस्। अनि त्यसैले अनि हामीलाई अरू ठाउँमा पनि हेरौँ एकचोटि, पहिलो कुरन्थी 4 जाउँ त एकचोटि, पहिलो कुरन्थी 4 अध्याय, कोरिन्थको मण्डलीको विश्वासीहरूबाट पावल टाढा थियो, अनि पावललाई फिक्री थियो त्यो विश्वासीहरूको लागि, तर के गर्ने, कम्तीमा एउटा चिठी लेख्ने, उसले चिठी लेख्यो है, अर्को के गर्ने, मान्छे पठाउने अर्को है उनीहरूलाई, म आफै जानु नपाए पनि तिमोथीलाई त पठाउन सक्छु नि, तिमोथी चाहिँ पावल जस्तै हृदय भएको एउटा जवान ऊ विश्वासी भाइलाई उसले पठाउँछ। अनि के भन्छ पहिलो कोरिन्थी 4:17, यसै कारण मैले तिमीहरूका तिमोथीलाई पठाएँ, म आउन नसके पनि तिमोथीलाई चाहिँ पठाएँ, सबभन्दा नजिकको पावलले अरू पठाएन, तिमोथीलाई नै पठाएँ, पावललाई यदि सबभन्दा उसको नजिकको सहयात्री सहकर्मी होइन विश्वासमा यात्रामा उसलाई साथ दिने को थियो भने यो तिमोथी भन्ने एउटा जवान थियो, अनि पावलबाट नै विश्वासमा आएको जस्तो, यसै कारण मैले तिमीहरूका तिमोथीलाई पठाएँ जो प्रभुमा मेरा प्रिय र विश्वास योग्य छोरा हुन्, उनैले तिमीहरूलाई ख्रिस्टमा भएका मेरा चालहरूको सम्झना गराइदिनेछन्। प्रभु यीशुलाई कसरी मैले पछ्याउँथे र कसरी तिमीहरू पनि पछ्याउनु पर्छ, तिमोथीलाई सम्झना गराइदिनेछ, तिमोथीलाई म पठाउँदैछु भन्छ। अर्को ठाउँमा एकचोटि हेर्नुहोस् त, पहिलो तिमोथी 4 अध्यायमा, अब यो चाहिँ तिमोथीलाई लेख्छ, तिमोथी अब तिमी गएर सम्झाऊ है त्यहाँ भन्दैछ, उनीहरूले बिर्से होला, गएर सम्झाऊ। पहिलो तिमोथी 4 अध्यायमा पावलले तिमोथीलाई सम्झाउँदैछ, अरूलाई सम्झाऊ भन्नलाई। पहिलो तिमोथी 4 अध्याय है, त्यस बेला तिमोथी चाहिँ एफेससको मण्डलीमा थियो, अनि एफेससको मण्डलीमा हुँदाखेरि चाहिँ यो पत्र उसको हातमा पर्यो है। अनि पहिलो तिमोथी 4:6 पावलले भन्छ, यदि तिमीले तिमोथी भाइहरूलाई यी कुराहरूको सम्झना गरायो भने तिमी विश्वास र असल शिक्षाका वचनहरूद्वारा पालन पोषण गरिएका यीशु ख्रीष्टका असल सेवक बन्नेछ, जुन शिक्षा तिमीले राम्ररी पाएको छ। एउटा असल शिक्षक तिमीमाथि तिमी बन्ने हो भने चाहिँ घरिघरि सम्झाउनु पर्छ है। त्यसैले कतिचोटि यहाँ चाहिँ पुरानै कुरा बताइरहेको हुन्छ भने, किन त्यही पुरानो कुरा नै राम्ररी सिक्नु पर्दछ है, बेला बेला नयाँ कुराहरू थप्दै जान्छ, तर कतिपटक चाहिँ पुरानै कुरा राम्ररी सिकाउ, त्यो महत्वपूर्ण कुराहरूलाई धेरै पटक दोहोऱ्याइनुपर्छ, तिमीमाथि तिमीले यो गर है भनेछ है। अनि त्यसैले दोस्रो तिमोथीमा पनि पल्टाउँ त, दोस्रो तिमोथी दुईको चौध, प्रभुको सामान्य कडा आज्ञा दिँदै उनीहरूलाई यी कुराहरूको सम्झना गराइदेऊ, विश्वासीहरूलाई सम्झना गराइदेऊ, उनीहरूले शब्दको बारेमा तर्क वितर्क नगरून् इत्यादि इत्यादि, अनि विभिन्न कुराहरू सम्झना गराइदेऊ, देख्नुभयो है। अनि अन्तमा हामी यहुदामा पल्टाउँ, अन्तमा यहुदा, यो चाहिँ प्रकाशको अगाडि यहुदाको पत्र छ, अनि यहुदाको पत्र एउटै मात्र अध्याय छ, अनि पाँच पदमा हामी पढ्नेछौँ। यहुदा जो चाहिँ प्रभु येशूका एकजना भाइ हुन् वास्तवमा, एकजना भाइ हुन् अनि याकुबको नि भाइ हुन् है। पाँच पद, तिमीहरूले यो कुरा एकपल्ट जानेका थियौ तापनि म तिमीहरूलाई सम्झना गराउन चाहन्छु। अनि यहाँ विभिन्न कुराहरू भन्न थाल्छ। प्रभुले मिश्र देशबाट एउटा जाति बचाइ निकाल्नु भएपछि जसले विश्वास गरेनन् तिनीहरूलाई नाश गर्नुभयो। अस्तिको शनिबार अध्ययन गरेका थियौँ यहाँले। अनि यहाँ थुप्रै कुराहरू छन्। सात पद, जसरी सदोम र गमोरा अनि यही प्रकारले तिनका वरिपरि भएका शहरहरू जसले आफूलाई पूर्णतया व्यभिचारका निम्ति सुम्पिदिए र अर्कै शरीरका पछि लागे अनन्त आगोको बदला भोगेर एउटा नमुना बनेका छन्। पुरानो कुरा सम्झाउँदैछन्। हेर, याद गर त परमेश्वरले कसरी दण्ड दिनुभयो, कसरी विश्वास नगरेको रे इजरायलीहरू प्रतिज्ञा देशभित्र पस्न पाएनन्, कसरी सदोम र गमोरा आगोले नष्ट भयो, सम्झ है, सम्झना गराइरहेछ। त्यसले के याद गर्छ भने हामीलाई चाहिँ परमेश्वरले पापलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा याद हुन्छ। एकचोटि सत्र पदमा पनि हेर्नुहोस् है, सत्र पद। तर प्रियहरू हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रिस्टका प्रेरितहरूका पहिले भनिएका वचनहरू सम्झना गर। हामीलाई यो आज्ञा नै हो प्रिय, हामीले सम्झनु पर्छ। त्यसैले आज छ नि, केही पनि तपाईँले नसम्झे पनि सम्झनु पर्छ भन्ने चाहिँ सम्झनुहोस् है। अनि प्रभुको वचन सम्झनु पर्छ हामीले। अनि छ नि एउटा कुरा तपाईँलाई पहिला पनि भनेको छु, जुन कुरा हामीलाई साँच्चै सम्झन मन लाग्छ नि हामीले सम्झँदो रहेछ। याद गर्नुभएछ त्यो कुरा, जुन कुरा साँच्चै हामीलाई सम्झन मन लाग्छ हामीले सम्झन्छौँ। दसवटा अङ्क भएको मोबाइल नम्बर पनि सम्झन सक्छौँ यदि सम्झन हामीलाई पर्यो भने। त्यस्तै होइन, अब त्यो नम्बर त हामीले बिर्सनु भएन भने त सम्झन्छौँ, रातभरि घोकेर भए पनि होइन। त्यसो भए हामी चाहिँ यदि विश्वासमा थप्दै 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 लगेर यो आत्मिक रूपमा हामी प्रशस्त हुने र उहाँको त्यो प्रतिज्ञाहरू जुन चाहिँ हामी काम लाग्दो हुने, फल लाग्दो हुने, ठेस नखाने अनि प्रशस्त प्रवेश स्वर्गमा सेवास पाउने हो भने चाहिँ हामी बिर्सनु हुँदैन, अन्धा जस्तो हुनु भएन, यो नजिक मात्र देख्ने टाढा देख्न नसक्ने हुनु भएन, पहिलेका पापहरू हामी धोयौँ भनेर बिर्सनु भएन। तर हामीले सम्झना गरौँ, अनि त्यसको लागि नै संगति अति महत्वपूर्ण छ। नियमित रूपमा प्रभुभोज अति महत्वपूर्ण छ अनि वचन बिना हामीलाई सुन्न खाँचो छ। आउनुहोस् हामी प्रार्थना गरेर अनि एउटा भजन गाएर अन्त गर्नेछौँ।